بسم اللہ الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. آیت 229 سے انشاءاللہ تعالیٰ 233 تک آج ہم سورۃ البقرہ کر رہے ہیں. آج کی ان آیات میں ہم طلاق کا تمام پروسیجر دیکھیں گے کہ اسلام میں طلاق دینے کا کیا طریقہ ہے. میاں بیوی ایک دوسرے سے الگ ہونا چاہیں تو کیا ان کے پاس آپشنز ہیں, کس طرح سے یہ ہوگا. یہ بھی ایک ایسا کام ہے جس کے بارے میں بہت زیادہ لا علمی ہے, جہالت ہے. یہ جاننا کیوں ضروری ہے؟ اللہ نہ کرے کہ کسی کو بھی اس کی کبھی ضرورت پڑے. اللہ تعالیٰ سب کے گھروں کو آباد رکھے. اللہ تعالیٰ ہم سے, ہماری اولادوں, ہمارے بہن بھائیوں کے بارے میں صحیح فیصلے کروائے جہاں پہ کبھی بھی ایسی کوئی ضرورت نہ پڑے. لیکن دیکھیں, آپ جہاز میں بیٹھتے ہیں نا, تو وہ آپ کو کہتے ہیں کہ یہ اگر اس کے اندر کوئی حادثہ ہو گیا تو آپ یہ کریں گے, یہ کریں گے, یہ کریں گے, سب چیزیں بتاتے ہیں. اس کا مطلب یہ نہیں ہوتا کہ حادثہ ہو جائے گا اور آپ کو یہ کرنا ہے, بلکہ احتیاطی طور پہ اگر ضرورت پڑ جائے تو آپ کو پتہ ہونا چاہیے. اسی طرح جب کسی کی شادی ہوتی ہے, نکاح ہوتا ہے کسی بھی لڑکی کا, اس کو پتہ ہونا چاہیے میرے حقوق کیا ہیں, میرے فرائض کیا ہیں, میری لمیٹیشنز کیا ہیں. اگر خدا نہ خواستہ کبھی کوئی ایسا, جیسے میں نے آپ کو جہاز کا بتایا کہ کوئی حادثہ ہو جاتا ہے, تو یہاں پہ اگر نکاح کا کوئی ایسا حادثہ ہو جاتا ہے کہ جدا ہونا پڑتا ہے, تو میرے پاس کیا آپشنز ہیں, اور اگر جدا ہونا پڑے تو طریقہ کار کیا ہے. اگر خود کو نہیں ضرورت پڑے, اللہ تعالیٰ کبھی بھی ضرورت نہ ڈالے کسی کو, تو کسی اور کی آپ ہیلپ کر سکتے ہیں. مجھے بہت خوشی ہوئی تھی جب ایک دفعہ کسی نے کہا کہ کسی آپ کی اسٹوڈنٹ نے مجھے بتایا کہ اس طرح سے طلاق کا یہ ہے, ورنہ میں تو سمجھ رہی تھی کہ میری تو طلاق ہو گئی اور یہ سب ہو گئی. تو کسی ماشاءاللہ سے کسی اسٹوڈنٹ نے پڑھا ہوا تھا تو اس نے اس کو پھر صحیح گائیڈ کر دیا, ورنہ وہ تو اپنا گھر سمجھ لیں توڑ چکی تھی. تو دیکھیں, کبھی آپ کسی اور کے کام آ سکتی. تو اللہ تعالیٰ ہمارے معاشرے میں یہ جو چیز ہے, اللہ کرے کہ کبھی بھی ضرورتیں نہ پڑیں, اس کا ریشو کم ہو جائے. لیکن دن بدن بڑھتا ہی جا رہا ہے, اور چونکہ یہ معاملات ایسے ہوتے ہیں, میں نے آپ کو لاسٹ ٹائم بھی کہا تھا کہ یہ جو ہمارے تین لیکچرز ہیں, ایک پچھلا, ایک آج کا اور ایک اگلا جو ہے, یا خاندانی زندگی سے متعلق ہے. دیکھیں, جو نکاح ہے نا, اسلام کا تصور یہ ہے کہ یہ تعلق زندگی بھر ساتھ نبھانے کا ہو اور ایک دوسرے کے ساتھ وفا کرنے کا ہو. اس کے لیے اللہ تعالیٰ خاص طور پہ دونوں کے دلوں میں, میاں اور بیوی دونوں کے دلوں میں محبت اور مودت کے جذبات پیدا فرما دیتا, حتیٰ کہ دونوں جو ہوتے ہیں ایک دوسرے کی قربت سے سکون محسوس کرنے لگتے ہیں. اب یہ چھوٹا سا یونٹ ہے, حالانکہ دیکھیں ایک ہسبینڈ اینڈ وائف ایک چھوٹا سا یونٹ ہے, لیکن اس چھوٹے سے یونٹ سے ایک فیملی بنتی ہے, اور پھر فیملی سے سوسائٹیز بنتی ہیں. ٹھیک ہے, اب اگر یہ یونٹ خراب ہو جاتا ہے نا, تو اس کے بہت فار فلنگ افیکٹس ہوتے ہیں, بہت دور تک اس کے افیکٹس جاتے ہیں. اس لیے اسلام یہ چاہتا ہے کہ حتی الامکان یہ کوشش ہو کہ یہ انٹیکٹ رہے. آپ اس کا اندازہ اس سے لگائیں کہ ان حقوق سے لگائیں جو اسلام نے دونوں کے لیے متعین کیے, ہسبینڈ کے لیے بھی اور وائف کے لیے بھی, اس لیے تاکہ یہ یونٹ قائم رہے. دیکھیں, آپ ہسبینڈ کے حقوق مقرر کرتے ہوئے آپ صلی اللہ علیہ وسلم نے فرمایا, اگر میں اللہ کے علاوہ کسی دوسرے کو سجدہ کرنے کا حکم دیتا تو بیوی کو حکم دیتا کہ وہ شوہر کو سجدہ کرے. اس سے اندازہ کیجئے نا کہ یہ کتنا بڑا رتبہ اسلام نے شوہر کو دیا. یہ ترمذی کی روایت ہے. اسی طرح ایک اور جگہ پہ ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا, شوہر بیوی کے لیے جنت ہے یا جہنم ہے. سمجھ لینا, سمجھ لیا بات کو آپ نے, یعنی چاہے تو اس کے ذریعے آپ جنت کما لیں یا جہنم. وہ والی حدیث یاد ہے جس میں آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ میں نے جہنم میں بہت زیادہ عورتوں کو دیکھا, کہ وہ کیا کرتی ہیں, لانت بہت کرتی ہیں، شوہروں کی ناشکری بہت کرتی ہیں، تو شوہر ان کے لیے جہنم کا باعث بن گیا نا۔ اسی کے ساتھ عورت کے حقوق بھی متعین کیے گئے ہیں۔ شوہر کو یہ حکم دیا گیا جو خود کھاؤ وہی بیوی کو کھلاؤ، جو خود پہنو وہی بیوی کو پہناؤ، اپنی بیوی سے کبھی بدگمانی نہ کرو۔ مسلم کی روایت ہے، ابن ماجہ میں، بیوی کو گالی مت دو، یعنی ہاتھ اٹھانا تو دور کی بات ہے، گالی تک نہ دو۔ مسلم کی روایت ہے، بیوی سے نفرت نہ کرو، ایک عادت اگر اس کی تمہیں ناپسند ہے تو کوئی دوسری عادت ہوگی جو پسند بھی ہوگی۔ دیکھیں ایک بندے میں کوئی خامیاں ہوتی ہیں، کوئی خوبیاں بھی تو ہوتی ہیں، تم خوبیاں تلاش کرو نا۔ اور اس سے اندازہ لگائیے، آپ دیکھیں پچھلی دفعہ ہی ہم نے پڑھا تھا حقوق دونوں کے اللہ نے حقوق رکھے ہیں، بے شک ڈفرینٹ ہے، بیوی کے حقوق ڈفرینٹ ہے، میاں کے حقوق ڈفرینٹ، ظاہر ہے سیم تو نہیں ہو سکتے، دونوں کا رول سیم نہیں ہے۔ تو حقوق جہاں آدمی کے، یہ نہیں ہے کہ عورت کے کوئی حقوق ہی نہیں، اس کے بھی حقوق ہیں۔ اور سبحان اللہ، صحابہ کرام کیسے تھے، میں سوچتی ہوں کہ واقعی وہ جنت میں جانے کے قابل ہیں۔ اسی آیت کو سن کے نا، یہ جس میں حقوق کی بات ہے کہ تمہارے ایک دوسرے کے اوپر حقوق ہیں، جیسے آدمیوں کے حقوق عورتوں پہ، اسی طرح عورتوں کے حقوق آدمیوں پہ، تو اس آیت کو وہ سن کے حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے کہ میں چاہتا ہوں کہ میں اپنی بیوی کو خوش کرنے کے لیے اسی طرح اپنی زینت کروں جیسے وہ مجھے خوش کرنے کے لیے اپنا بناؤ سنگھار کرتی۔ سمجھ آئی نا، جیسے کہ وہ ڈریس اپ ہوتی ہے، اپنے آپ کو مطلب بناؤ سنگھار کرتی ہے، تو میں بھی اس کے لیے اپنے آپ کو اچھا رکھوں۔ کئی دفعہ آدمی اپنے آپ کو چھوڑ ہی دیتے نا، بیوی کا کام ہے وہ اپنے آپ کو اچھا رکھے، ہمیں کیا ضرورت ہے، تو وہ تو نہ کبھی بودر کریں گے، نہ کوئی کچھ کریں گے، نہ اپنی صفائی ستھرائی، اپنے خوشبو یا ان چیزوں کا بودر نہیں کریں گے، کیونکہ وہ اسے سمجھتے ہیں کہ شاید عورت کا یہ کام ہے۔ حالانکہ دیکھیں یہ کتنی پیاری بات ہے کہ دونوں کے ایک دوسرے پر حقوق ہیں۔ اور سب سے بڑی بات جو ترمذی میں آپ صلی اللہ علیہ وسلم نے فرما دی، تم میں سے بیسٹ آدمی، سب سے بہتر وہ ہے جو اپنی بیوی کے حق میں بہتر ہے۔ سبحان اللہ، کہ جو بیوی کے حق میں بہتر ہے وہی بہتر ہے۔ باہر لوگوں کے اندر ہنستے مسکراتے رہو، باہر لوگوں میں بڑے اچھے رہو، کھلکھلاؤ، گھر میں گھستے ہی بس غصے کے اندر انسان پیر پٹکتا ہوا گھسے، بیوی کی کوئی بات پسند نہ آئے، بات بات کے اوپر، چھوٹی چھوٹی باتوں کے اوپر جھگڑا فساد کھڑا کر دے، نہیں۔ اگر تم اپنی بیوی کے ساتھ اچھے ہو نا، تو تب تم اچھے ہو۔ دیکھ لیں، سبحان اللہ، اسلام کو کہتے ہیں بہت کنزرویٹو ہے، ہم تو براڈ مائنڈیڈ ہیں، ہم ایسے ہیں۔ دیکھو اسلام کیسے سکھاتا ہے، اس سے زیادہ براڈ مائنڈیڈنیس کیا ہو سکتی ہے، کہ کیا سکھایا، دونوں کو کیا سکھایا۔ ہم سوچتے ہیں اسلام کے اندر عورتوں کے تو کوئی حقوق ہی نہیں، آج آپ دیکھیے گا آج کی آیات میں اللہ تعالیٰ نے عورت کے حقوق پروٹیکٹ کیے ہیں۔ اور میں نے آپ کو لاسٹ ٹائم بھی یہ حدیث بتائی تھی، آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا دو کمزوروں کے حقوق کے بارے میں اللہ سے ڈرنا چاہیے، یعنی یہ دو حقوق ایسے ہیں جن کے بارے میں آدمی کو ڈرنا چاہیے کہ اگر میں نے یہ حقوق نہ دیے تو پھر اللہ کے ہاں میری پکڑ نہ ہو جائے۔ اور وہ کون دو کمزور ہیں؟ وہ دو کمزور، ایک عورت اور ایک یتیم، ان دونوں کے بارے میں، ان کے حقوق کے بارے میں اللہ سے ڈرا جائے کہ ان کے ساتھ کوئی میں زیادتی نہ کر دوں۔ کیونکہ دیکھیں عورتیں کو آپ صلی اللہ علیہ وسلم نے فرمایا نا، تمہارے پاس قیدیوں کی طرح ہے، تمہارے پاس بندھی ہوئی ہیں نا، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ میں دو کمزوروں کا حق مارنا حرام کرتا ہوں، حرام، یتیم کا اور عورت کا، ابن ماجہ کی روایت ہے، حرام ہے یہ کہ ان کے حقوق مارے جائیں، ایک یتیم اور ایک عورت۔ اب اس سے زیادہ ہم کیا چاہتے ہیں؟ پھر ہم سوچتے ہیں ہمارے تو کوئی حقوق ہی نہیں، اسلام نے دیے، بس اسلام نے تو ہمیں پتہ نہیں کیا کر دیا، ہمیں ایک پردے کا بس کیا حکم دے دیا۔ ہم سوچتے ہیں کہ بس ہمیں تو باندھ دیا اسلام نے، اور ہمیں ہمارے اوپر ہی ساری پابندیاں ہیں، ہمارے لیے سارے مسئلے ہیں۔ تو ایسی بات نہیں، وہ جو پردہ ہے وہ بھی آپ کی اپنی پروٹیکشن کے لیے اسلام نے دیا، وہ بھی اپنی پروٹیکشن کے لیے، اس میں بھی ہماری بہتری ہے، اللہ جانتا ہے، ہم نہیں جانتے۔ تو یہ چیزیں جاننا انتہائی ضروری ہیں، اور इनको पहुंचाना भी लोगों को पता होना चाहिए, माशरे में पता होना चाहिए कि ये चीज़ें, ये अहकामात क्या हैं। क्योंकि अक्सर लोगों को इन लॉज का पता नहीं होता और उसके बाद फिर बहुत मसले मसाइल इसकी वजह से पैदा हो जाते हैं। पहले मैं आपको थोड़ी सी बातें तलाक के बारे में बता देती हूँ, उसके बाद फिर इंशाल्लाह ताला हम जब सबक पढ़ेंगे तो आपको अच्छी तरह से समझ आ जाएगा। पहली बात तो यह है कि तलाक शुड बी द लास्ट थिंग इन दिस रिलेशनशिप। ये ऐसे नहीं है कि कोई मजाक है या कोई ऐसी चीज़ है कि जिसको एक रोज़ का एक वो बना दिया जाए, थ्रेट करने का बीवी को एक जरिया बना दिया जाए। ये नहीं करूँगी मैं तुम्हें तलाक दे दूँगा। बाज़ घरानों में ये होता है बात बात पे छोटे छोटे, मैं तुम्हें तलाक दे दूँगा, बस ये ऐसे नहीं किया मैं तुम्हें तलाक दे, यानी ये कोई खेल नहीं है, ये बहुत बड़ी बात है, बहुत बड़ी बात है। पूरी कोशिश करनी चाहिए कि मियाँ बीवी में सुलह करा दी जाए। सुलह कराने के लिए इस्लाम यहाँ तक कहता है अगर उनसे अपने मसला खुद नहीं सॉल्व हो सके तो आदमी की तरफ से एक फरीक बैठ जाए, औरत की तरफ से एक बैठ जाए और दोनों फिर आपस में बातचीत करें और उनके मसले को सॉल्व करने की कोशिश करें। हत्ता कि यहाँ तक कहा गया कि अगर सुलह करवाने के लिए कुछ तौरिया भी करना पड़े या थोड़ा बहुत, यानी इसका मतलब होता है तौरिया का कि थोड़ा बहुत इधर उधर कोई बात घुमा के, कोई यानी बहुत बिल्कुल झूठ भी ना हो लेकिन थोड़ा बहुत अगर कोई अपनी तरफ से बात मिला भी दी जाए तो उसमें गुनाह नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो झूठा नहीं है कि जो लोगों में इस्लाह या सुलह कराने की खातिर कोई बात कहे या किसी की बात में थोड़ी बहुत अपनी बात शामिल करके ना, मतलब सुलह कराने के लिए। ये मुस्लिम की रिवायत है, तिर्मिज़ी में भी ये है, 1650 है इसका नंबर मुस्लिम में। तो यानी सुलह कराने की खातिर अगर आप दूसरे को ये कह देते हैं फलां तो तुम्हें वो तुम्हारे बारे में बहुत अच्छा कह रहा था, वो तो तुम्हें बड़ा याद करता है, वो तो तुमसे बहुत मोहब्बत करता है, इस तरह से आप अगर सुलह कराने के लिए कह भी देते हैं तो कोई इसमें हर्ज नहीं है। लेकिन तलाक जो है ना कोई ऐसी चीज़ नहीं है जो कि यानी रेडीली, जैसे मैंने अभी कहा कि छोटी छोटी बातों के ऊपर तलाक ले लेना आदमी दे दे या औरत मांगना शुरू कर दे, जैसे हाँ हमारे माशरे में आजकल एक खेल सा ही बन गया, यानी तलाक इज़ नॉट अ बिग डील और दिन ब दिन और आम होता जा रहा है कि बस थोड़ी बात हुई तो चलो छोड़ दो, कल क्या छोड़ना हम आज ही छोड़ देते। सबसे पहले तो ये बात मर्दों के लिए कि बिला वजह औरत को तलाक देना कबीरा गुनाह है, बिला वजह। एक हदीस में आता है बहकी की और हाकिम की, यह हदीस है अल्लाह के हाँ बड़े गुनाहों में है कि आदमी किसी औरत से शादी करे और जब उस औरत से अपनी हाजत पूरी कर ले यानी अपना काम पूरा कर लिया तो उसको तलाक दे दी और उसके मेहर पे भी कब्जा कर लिया, ये बड़े गुनाहों में से है। इसी तरह जो औरत बिला वजह तलाक का मुतालबा करने लगे उसके बारे में हदीस है अबू दाऊद में और तिर्मिज़ी में, जो औरत बिला वजह तलाक लेगी उस पर जन्नत की खुशबू भी हराम है। हालांकि जन्नत की खुशबू बाज़ हदीस में आता है कि 40 साल दूर से आती है, वो खुशबू भी नहीं सूंघेगी, एंटर होना तो दूर की बात है। कितना बड़ा इसका मतलब ये गुनाह है कि बिला वजह बाज़ औरतें तलाक आजकल इसलिए लेती हैं कि हमें फ्रीडम चाहिए, वी वॉन्ट टू बी फ्री, हम नहीं ये कैद और इस तरह से बंद के रह सकते तुम्हारे साथ एक आदमी के साथ, हम फ्री होना चाहते हैं, अपनी मर्जियां करना चाहते हैं। तो अच्छा अगर औरत मर तलाक नहीं देता तो औरत अगर खुला ले लेती है तो जो बिला वजह खुला भी ले तो उसके बारे में तिर्मिज़ी में यह हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बिला वजह खुला लेने वाली औरतें मुनाफिक हैं। समझ आई? इसी तरह अगर कोई किसी औरत को तलाक पे उभारे ये तुम तलाक ले लो तुम्हें क्या, तुम्हारे तो हकूक ही अदा नहीं हो रहे, क्या फ़ायदा इस आदमी के साथ रहने का, ये है वो है, उसको जो है ना आप प्रोवोक कर रहे हैं कि जो है ना वो बस तलाक ले ले। अब क्या है, अब तुमने रह के क्या करना है इसके साथ? आप सोचें इसके बारे में क्या हदीस है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने किसी औरत को उसके खामिद के खिलाफ भड़काया जी। अब आप कह रहे हैं नहीं हमने तलाक के लिए थोड़ी इसको कहा था, लेकिन वैसे ही बस तुम्हारा हमें तो किसी काम का ही नहीं है, देखो तो कुछ करता ही नहीं है, तुम्हारा तो उसको कोई ख्याल ही नहीं है, ये भड़काना ही है ना। तो जिसने किसी औरत को उसके खामिद के खिलाफ भड़काया या किसी गुलाम को उसके मालिक के खिलाफ भड़काया, वो हम में से नहीं है, यानी इसका हमसे कोई ताल्लुक नहीं। अबू दाऊद की रिवायत। इसी तरह निकाह के वक्त अगर कोई औरत अपनी सौकन यानी आदमी की पहले से अगर शादी भी हुई है, वो ये औरत शर्त रख दे कि मैं निकाह तुमसे तब करूंगी जब पिछली को तलाक दोगे, ये भी नाजायज़ है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया किसी औरत के लिए ये जायज़ नहीं है कि वो अपनी बहन यानी अपनी सौकन की तलाक की शर्त लगाए ताकि जो उसके लिए इसे भी अपने प्याले में उंडेल ले, उसको वही मिलेगा जो उसके लिए मुकद्दर में है। मुस्लिम की निसाई मुस्नद अहमद की ये रिवायत है। यानी वो कहे कि वो यानी मतलब ये अपने प्याले में उंडेल ले, यानी उसको जो मिल रहा है अब ये सारा तो यही ले लेंगे, सारा तो खर्चा इनके ऊपर ही हो जाएगा, आधा उनको देना पड़ा करेगा, तो मेरे पास क्या रहेगा, तो पहले उसको तलाक दो। ठीक है। इसी तरह हंसी मजाक में दी हुई तलाक। अब ये ना आप सारे नोट्स अपने बनाते जाएं, ये सिर्फ बैठ के सुनने की बातें नहीं जो मैं अभी आपको बता रही हूँ, ये नोट्स आपके पास होने चाहिए। और एक कुछ ऐसा स्टिकी टैग लगा लें साथ जिस पे लिख लें तलाक, ठीक है, और आपके नोट्स के अंदर यहाँ पे लिखा हो, ताकि कभी भी आपको कोई किसी को कोई बात बतानी हो, कोई मशवरा बताना हो, कोई चीज़ करनी हो, आप अपने नोट्स खोल के उसमें से देख सकें। हंसी मजाक में दी गई तलाक भी वाकई हो जाती है, ये नहीं है कि वो होती नहीं है, मजाक मजाक में कह दिया। इसके बारे में हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तीन बातें ऐसी हैं जो संजीदगी से कही जाए या हंसी मजाक में कही जाए वो हो जाती है, यानी सीरियसली कहा जाए या फिर जस्ट किडिंग, आई वॉज जस्ट किडिंग, तो किडिंग में करने में भी वो हो जाती हैं। एक निकाह, एक तलाक और एक रुजू। रुजू क्या है वो हम इंशाल्लाह अभी देखेंगे। इब्ने कसीर में ये रिवायत है। और आपको पता है ना कि मियाँ बीवी में जब जुदाई होती है तो सबसे ज़्यादा खुश कौन होता है? अल्लाह ताला तो नहीं खुश होता। हमें तो हम सब ये कोशिश करते हैं ना हमारा अल्लाह हमसे राज़ी हो जाए, खुश हो जाए। तलाक ऐसा काम है जिससे अल्लाह ताला खुश नहीं होता। कौन खुश होता है? सबसे ज़्यादा खुशी किसको होती है? शैतान को। बाज़ इंसान भी शैतान बन जाते, वो भी बड़े खुश होते हैं लोगों को लड़वा के और उनको दूर करा के, और वो ये नहीं देख सकते कि ये मियाँ बीवी एक दूसरे के साथ हंसी खुशी क्यों है, या ये आदमी अपनी बीवी को इतनी तवज्जो क्यों दे रहा है। तो वो हसद की आग में इतना जलते हैं कि वो भी अलग कराने की कोशिशें करते हैं। तो वो क्या काम कर रहे हैं? शैतान का काम। वो शैतान के एजेंट्स बन जाते हैं मियाँ बीवी को खुश देख के, क्योंकि चाहे वो किसी भी रिश्ते में है उनके साथ, मगर ये आदमी क्यों बीवी के साथ खुश है और इसको इतनी तवज्जो दे रहा है और क्यों इसके साथ हंस खेल रहा है और क्यों इसके साथ इसकी ज़िंदगी खुशी से गुजर रही है, तो ये देख नहीं पाते। तो फिर वो किसका एजेंडा पूरा करते हैं, ये खुद सोच लें। अगर हम में से कोई कभी भी किसी मियाँ बीवी के दरमियान जुदाई डालने की या भड़काने की या दूसरे से बदज़न करने की, मैं नहीं कहती है कोई भी इंसान ये कहता होगा कि अच्छा ये इसको तलाक दे दे, ये सोच समझ के नहीं करते, मगर बदज़न करने की कोशिशें ज़रूर कर लेते हैं। देखा उसने ऐसे किया था, देखा उसको तो तुम्हारा कोई ख्याल ही नहीं। मियाँ को बीवी के खिलाफ ये कह देंगे, उसको तुम्हारी क्या परवाह है, वो तो बस सारा दिन घूमती फिरती रहती है, बस अपना कुरान लेके बैठी रहती, ये करती वो करती, इसको क्या तुम्हारा, इसको तुम्हारा क्या ख्याल है, ये है वो। इस तरह से करके जब आप दूसरे के दिल में ये बातें डालेंगे तो एक दिन नहीं, दो दिन नहीं, चार दिन नहीं, कुछ अरसे बाद ऐसा ज़रूर हो जाएगा कि वो आदमी बदज़न हो जाएगा बीवी से। लेकिन आपकी छोटी छोटी बातें कहीं भी कितना दूर तक इफ़ेक्ट लेकर जाएंगी ये इंसान सोचता भी नहीं है, बस ऐसे ही मुँह से निकाल दी। ख़ास तौर पे वो लोग जो ऐसी बातें करते हैं, मियाँ बीवी के दरमियान सुलह की और आपस में उनको जोड़ने की ही हमेशा बात करनी चाहिए, जिससे उनकी अगर किसी की गलत फहमी भी हो तो वो भी दूर हो जाए। خاص طور پہ اگر آپ شوہر اگر آپ ساس کے روپ میں ہیں یا اگر آپ نند کے روپ میں ہیں یا اگر آپ بھابھی کے روپ میں ہیں یا کوئی بھی اس رشتے میں آپ ہیں تو یہ کام کرنا چاہیے کہ دو لوگوں کے درمیان صلح صفائی ہو، نہ کہ ہم ان کو توڑنے کی کوشش کریں۔ اچھا، اسی طرح میاں بیوی میں اگر جدائی ڈالنے کے لیے کوئی جادو کرتا ہے نا، وہ تو کفر ہے۔ ہم پڑھ چکے ہیں سورہ بقرہ میں آیت 102 میں، اس کو ہلاک کرنے والے کاموں میں سے کہا گیا ہے جادو کرنے کو۔ اچھا جی، اب طلاق دینے کا ایک مسنون طریقہ ہے۔ مسنون طریقے کا مطلب کیا ہے؟ کہ جو شریعت کے اندر یہ طریقہ ہے کہ اگر کسی کو طلاق دینی پڑ جائے تو کیا کیسے طلاق دے گا، جو صحیح طریقہ ہے۔ بعض طریقے تو ہمارے معاشروں کے اندر جو رائج ہیں نا، وہ بالکل غلط طریقے ہیں، وہ صحیح طریقے نہیں ہیں۔ اس لیے ہم صحیح طریقہ دیکھتے ہیں کہ کیا صحیح طریقہ ہے۔ نمبر ون اس کے اندر یہ ہے کہ طلاق دو گواہوں کی موجودگی میں دی جائے، یہ بہتر ہے۔ اس کے بغیر بھی طلاق ہو جاتی ہے، لیکن نمبر ون کیا ہے؟ دو گواہوں کی موجودگی میں دی جائے۔ پیریڈز کے دوران اگر کسی عورت کو پیریڈز ہے، اس وقت طلاق دینا منع ہے۔ اگر مثلا میاں بیوی میں کوئی جھگڑا ہو گیا، اب مرد طلاق دینا چاہتا ہے نا، تو وہ اگر اس کی بیوی کو پیریڈز ہوئے ہوئے ہیں تو وہ اس وقت طلاق نہیں دے سکتا۔ مگر کوئی سوچتا ہے اس وقت؟ لیکن یہاں پہ اسلام ہمیں سیلف کنٹرول کتنا سکھاتا ہے نا۔ کسی کے اندر سیلف کنٹرول ہوگا تو اپنے آپ کو ہولڈ کرے گا، ورنہ تو وہ فوراً ہی اچھا چلو طلاق دے دی، اور وہ کبھی سوچتے بھی نہیں ہیں کہ پیریڈز کا بھی کوئی معاملہ بیچ میں ہے۔ ہو جائے گی، لیکن یہ منع ہے، غلط ہے ایسی طلاق دینا، گناہ ہے۔ ٹھیک ہے، اس کو ویٹ کرنا ہے جب تک پیریڈ ختم نہیں ہو جاتے۔ اب مجھے نا آپ سب کی بہت زیادہ اٹینٹیونیس چاہیے۔ آج کا جو سبق ہے نا، اس میں دماغ کھول کے، کوئی سوئے نہیں، کوئی ادھر ادھر نہیں ہو، ورنہ آپ کو کوئی بات نہیں سمجھ آئے گی۔ اور جو بات میں نے پہلے بتائی ہو، مجھے پھر بعد میں برا لگتا ہے کہ اگر آپ اسی کا سوال کریں، کیونکہ وہی چیز میں نے بتائی ہوتی ہے۔ اس کا مطلب پھر آپ اٹینٹیو ہو کے کلاس نہیں لے رہے تھے۔ تو کوئی ادھر ادھر نہیں جائے، کوئی بھی سوئے نہیں، ویری اٹینٹیو۔ اگر نیند آ رہی ہے، اٹھ کے وضو کریں۔ اچھا، پھر طلاق، پھر اگر پیریڈس بھی نہیں دے سکتے تو کس میں دیں گے؟ توہر میں۔ توہر آپ سمجھ آ جاتی ہے نا، توہر کیا ہوتا ہے؟ طہارت سے ہے، یعنی جب کلین ہو جائے عورت نا، پیریڈس کے بعد جب کلین ہو گئی، توہر ہو گیا، اور وہ والی کلینلینس جس میں پھر اس نے عورت کے ساتھ کوئی تعلق قائم نہیں کیا، انٹر کورس نہ کیا ہو، وہ والا توہر۔ سمجھ آ گئی؟ اب مثلا عورت کلین ہے لیکن وہ توہر کی حالت میں، اب آدمی طلاق دینا چاہتا ہے تو پہلے اس کو یہ دیکھنا ہوگا کہ اس توہر میں میں نے اس کے ساتھ جسمانی تعلق تو نہیں قائم کیا، اور کیا تو اس توہر میں نہیں دیکھ سکتا۔ دین ہی ہیز ٹو ویٹ، جب پیریڈز آئیں گے، پیریڈز آ کے اوور ہو جائیں، پھر توہر ہو، پھر اس میں دے۔ ٹھیک ہے۔ اچھا، پریگنینسی کی صورت میں بھی طلاق دی جا سکتی ہے اس میں۔ اچھا، ایک وقت میں ایک ہی طلاق دینی چاہیے۔ ایک وقت میں تین دفعہ طلاق کہنا، اسے طلاق ہوتی یا نہیں وہ تو بعد میں ہم بات کریں گے، ایک ہی وقت میں طلاق 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 یہ کہنا بڑا گناہ ہے، بہت بڑا گناہ ہے یہ کہنا۔ سمجھ آئی؟ یہ بعد کی ہماری ڈسکشن ہے کہ وہ طلاق تین ہے کہ ایک ہے کہ کیا ہے، اس کو ابھی آپ چھوڑ دیں۔ ابھی صرف آپ یہ لکھیں کہ یہ بہت بڑا گناہ ہے، اس کی میں آپ کو حدیث ابھی بتاؤں گی انشاءاللہ تعالی۔ طلاق کی میکسیمم حد جو ہے نا وہ تین ہے۔ زیادہ سے زیادہ کتنی طلاق دے سکتے ہیں؟ 3۔ لیکن ایک طلاق سے الگ کرنا یہ شریعت کا طریقہ ہے، دوسری اور تیسری طلاق کی ضرورت بعد میں ہو سکتی ہے، کبھی کبھی بعد میں زندگی کر سکتے ہیں۔ یعنی اگر کوئی آدمی الگ کرنا چاہتا ہے تو ایک طلاق سے ہی کر سکتا ہے، تین اس کو دینے کی ضرورت نہیں ہے۔ ہمارے یہاں سوچتے ہیں جب تک طلاق 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 نہیں کہیں گے تو الگ نہیں ہو سکتے، تو وہ ایک دفعہ تو کبھی کہتا ہی نہیں نا کوئی۔ سمجھا گئی یہ بات؟ نیکسٹ پوائنٹ لکھیں آپ۔ اچھا، پہلی اور دوسری طلاق کو رجعی طلاق کہتے ہیں، یہ میں ابھی آپ کو بتاؤں گی کہ وہ کیا ہوتی ہے، بس آپ یہ لکھ لیں، پہلی اور دوسری طلاق کو رجعی طلاق کہتے ہیں، ٹھیک ہے؟ اچھا، اب بعض دفعہ ایسے ہوتا ہے، یہ بھی پوائنٹ امپورٹنٹ نوٹ کر لیں کہ یہ طلاق انہی کے لیے ہے جو جنہوں نے، یعنی جن کی رخصتی ہو، ہسبینڈ نے ان کے ساتھ تعلق قائم کیا، یہ نہیں ہے وہ جو آج کل کبھی ایسے بھی ہو جاتا ہے نا، نکاح کیا اس کے بعد رخصتی ہی نہیں ہوئی تو اس کے پہلے ہی آدمی نے طلاق دے دی، کئی لڑکیوں کا یہ بھی مسئلہ ہو جاتا ہے، تو اس طلاق میں کوئی تعداد نہیں ہے کہ ایک طلاق، دو طلاق یا تین طلاق، بس وہ طلاق دے دی، اس کی نہ کوئی عدت ہے اور نہ ہی کوئی اور رجوع وغیرہ کوئی چیز اس طرح سے نہیں ہے، ٹھیک ہے؟ کوئی عدت نہیں ہے اس میں، عورت فوراً نہیں شادی کر سکتی۔ اچھا، اب آپ لکھیں پہلی طلاق، یہ لکھیں ایک ہیڈنگ، لکھیں پہلی طلاق۔ پہلی طلاق میں کیا ہوگا، پہلی طلاق دینے کا مطلب یہ ہے کہ آدمی ون ٹائم کہتا ہے میں نے تمہیں طلاق دی۔ اب اس کے بعد کیا ہوگا، ہسبینڈ اینڈ وائف ایک دوسرے کے ساتھ جسمانی تعلق نہیں رکھ سکتے، لیکن عورت اسی گھر میں رہے گی۔ ادھر ہمارے ہاں کیا ہوتا ہے، طلاق طلاق طلاق، عورت نے کپڑے ڈالے سوٹ کیس میں اور یہ جا اور وہ جا، گھر والوں کو فون کیا وہ آ کے لے جاتے ہیں، چلو جی کام ختم ہو گیا۔ ایسا نہیں ہے، عورت کہاں رہے گی، اسی گھر میں رہے گی، خاوند اس کے خرچے کا ذمہ دار ہوگا۔ اب یہاں سے عدت شروع ہو گئی، اب یہ ہم مسنون طلاق کی بات کر رہے ہیں نا، سو وی آر ریزیومنگ کہ یہ طہر کی حالت میں دی گئی ہے، وہ کلین ہے عورت، اس کی عدت سٹارٹ ہو گئی۔ اب عدت لاسٹ ٹائم ہم نے کیا پڑھی تھی، عدت کتنی ہوتی ہے، تین قروع، یعنی کتنی، تین حیض۔ تین حیض کا مطلب کیا ہے، اب جنوری میں مثلاً 1 جنوری کو اس کو پیریڈ ہوئے، 7 کو وہ پاک ہو گئی، 8 کو ہسبینڈ نے طلاق دے دی۔ اب فیبرری میں ایک پیریڈ آئیں گے، مارچ میں دوسرے پیریڈ آئے، اپریل میں تیسرے پیریڈ آئے، اپریل 7 کو اس کے پیریڈ جب ختم ہوں گے، وہ نہا لے گی تو اس کی عدت ختم ہو گئی، یہ عدت کا پیریڈ ہے، ٹھیک ہے؟ ہم 3 مہینے اس لیے کہہ دیتے ہیں کہ وہ اب تین پیریڈس ہر مہینے، چونکہ عورت کو ایک دفعہ تو پیریڈ آتے ہیں تو اس لیے مہینے کہہ دیتے ہیں، لیکن اصل میں 3 پیریڈس ہیں۔ اب وہ اس عدت کے دوران عورت کیا کرے گی، جیسے گھر میں عام رہتی ہے اسی طرح رہے گی، گھر کا کام کاج جیسے نارمل اپنی لائف گزارتی ہے اسی طرح گزارے گی، آدمی بھی اس کو جیسے گروسری کرتے ہیں لا کے دیتے ہیں، کھانا پینا رہنا سب وہی۔ مثلاً یہ آدمی کو ایک گریس پیریڈ ملا ہوا ہے جس میں وہ سوچے سمجھے کہ میں نے جو کیا ہے کیا میں نے اس کو واپس رکھنا ہے یا نہیں ہے، ٹھیک ہے؟ تو وہ عورت اتنی دیر اسی گھر میں رہے، بلکہ بناؤ سنگھار اپنا کرے تاکہ ہسبینڈ اس کی طرف واپس مائل ہو جائے۔ اس ٹائم کے دوران وہ اس کا ہسبینڈ یا وہ اسے کوئی پردہ نہیں کرنا شروع ہو جائے گی، اس لیے کہ اگر وہ فوت ہو جاتا ہے اس ٹائم میں عدت کے دوران، تو عورت اس کے وراثت میں حقدار ہے، ٹھیک ہے؟ تو اب دس از دا ٹائم پیریڈ، یہ جو عدت کا ٹائم پیریڈ ہے نا، اس کے دوران اب سمجھ آ گئی نا عدت کب تک ہے، 3 قروع۔ اب ہم اس کو ثلاثۃ قروع ہی بولیں گے تاکہ ہمیں اب سمجھ آ کے کیا ہوتا ہے ثلاثۃ قروع، مجھے بار بار بتانے کی ضرورت نہیں، 3 پیریڈ یہ وہ سب چیزیں اب آپ کو سمجھ آنی چاہیے، پچھلے لیکچر میں بات ہو چکی ہے۔ اچھا، اب اس ٹائم کے دوران اگر آدمی سمجھتا ہے کہ نہیں بھائی مجھے اس کے ساتھ اس کو رکھنا ہے مجھے، تو وہ اس کے ساتھ رجوع کر لے۔ رجوع کرنا کیا ہوتا ہے، صلح کر لینا۔ مثلا ہم نے لاسٹ ٹائم کیا پڑھا تھا، کون زیادہ حقدار ہے، وَبَعُولَتُهُنَّ أَحَقُّ بِرَدِّهِنَّ، ان کے شوہر زیادہ حقدار ہیں ان کو واپس لوٹانے کے، ٹھیک ہے؟ تو شوہر اگر سمجھتا ہے کہ نہیں میں نے اس کے ساتھ ہی رہنا، تو اس کا حق ہے وہ رجوع کر سکتا ہے۔ رجوع کا طریقہ کیا ہے، بس صلح کر لی کہ بھائی اگر بات نہیں کرتے تو آپ بات چیت کر لی، چلو دوبارہ نہیں ہوتا جیسے ناراضگی ہے تو آپ صلح کر لیتے ہیں، اس کا کوئی ایسا نہیں ہے کہ اب آپ کوئی کہیں کہ اس کا طریقہ کیا ہے، اب ہم کوئی پارٹی کریں یا کوئی کچھ کریں، نہیں کوئی ایسی چیز نہیں ہے، کوئی کفارہ نہیں، کوئی کچھ نہیں، کوئی فدیہ نہیں، کچھ ایسا نہیں ہے، بس آپس میں دوستی کر لی دونوں نے، سب کو یہ بات سمجھ آتی ہے کہ صلح کیا چیز ہوتی ہے، اس میں کوئی ایسی بات نہیں ہے، مسئلہ نہیں ہے، ٹھیک ہے؟ اگر آدمی ایسا نہیں کرتا دین फिर क्या होगा? थ्री पीरियड, थर्ड पीरियड जब उसका अप्रैल में ख़त्म हुआ, वो नहाई धोई, तो अब वो बैग उठाएगी, सामान उठाएगी, वो चली गई अब अपने घर, अम्मी के घर अपनी चली गई, ठीक है, अपने मैके चली गई। अब हस्बैंड से इसका ताल्लुक ख़त्म हो गया, सही है ना। अब क्या है, अब ज़िंदगी में कभी 10 साल बाद, 20 साल बाद, 1 साल बाद, 10 महीने बाद कभी हस्बैंड को कोई ख्याल आए और वो सोचेगा कि वही मेरे लिए वही बीवी अच्छी थी, तो अब क्या हो सकता है? क्योंकि वन टाइम उसने बोला था मैंने तुम्हें तलाक दी, तो आप कभी भी ज़िंदगी में इसने दोबारा इसे शादी अगर करनी हो ना, तो वो उससे दोबारा प्रपोज़ कर सकता है, अगर वो मतलब अभी तक बैठी हुई है तो उससे दोबारा प्रपोज़ कर सकता है, उस अगर मानती है तो दोबारा वैसे ही जैसे पहली दफ़ा हक महर रखा गया था, शादी हुई थी, फंक्शन हुआ था, रुखसती हुई थी, सब चीज़ वैसे ही होगी, समझिए। अच्छा, अब ये बात एक हो गई। दूसरी तलाक का भी यही तरीका है। दूसरी तलाक में क्या होता है, अगर ये तो एक सिनेरियो मुकम्मल हो गया ना, अगर वहाँ तक ये नौबत पहुँच गई कि वो चली गई थी और निकाह किया दोबारा इसने, याद रखें लाइफ में सिर्फ 3 चॉइसेस हैं किसी आदमी के पास, कि वो बीवी को 3 टाइम ही बस तलाक दे सकता है, इससे ज़्यादा नहीं। चाहे उसने निकाह जब दोबारा किया तो उसके बाद अब इसके पास कितनी चॉइसेस रह गई, ये नहीं कि अब सारे कुछ नए तरीके से शुरू हो गया, नहीं, अब उसके पास कितनी चॉइसेस रह गई, 2, ठीक है, 2 चॉइसेस बस रह गई, अब फिर से 3 उसको नहीं मिल गई। अच्छा, मैं इसलिए स्लोली बोल रही हूँ ताकि आप लोग नोट कर सकें हर चीज़। दूसरी तलाक क्या होती है, अब वो जो पहली तलाक हुई थी ना, फॉर एग्ज़ाम्पल उसने रुजू कर लिया था, रुजू आप तो समझ रहे हैं ना, दोस्ती कर ली थी उसने, उसमें जो इद्दत का पीरियड था, अब दोनों रहना शुरू हो गए, अब एक दिन तू मैं हुई किसी बात पे, किसी मसले पे, नौबत तलाक तक पहुंच गई, आदमी ने तोहर की हालत में जिसमें उसने बीवी के साथ रिलेशनशिप नहीं किया था, उसमें उसने सेकेंड टाइम फिर बोल दिया मैंने तुम्हें तलाक दे दी, ठीक है। अब क्या है, अब फिर उसके बाद अगेन वही जो मैंने आपको पहली तलाक का बताया था, वही दूसरी तलाक में भी होगा कि 3 पीरियड्स तक औरत वेट करेगी, अगर 3 पीरियड्स के अंदर अंदर वो रुजू कर लेता है तो फिर ठीक है, अगर नहीं रुजू करता तो फिर वो चली जाएगी। मगर 2 ऑप्शंस उस आदमी ने अवेल कर ली हैं, ठीक है, ये हो गई 2 तलाकें, दोनों के सेम एग्जैक्टली सेम रूलिंग्स हैं कि दोनों में रुजू कर सकते हैं। दैट्स वाई जो फर्स्ट टाइम आदमी बोलेगा और जो सेकंड टाइम आदमी बोलेगा, दोनों को क्या कहते हैं, रजई तलाक। रजई तलाक, रा जीम आइन या लिखे, रजई यानी रुजू कर सकते हैं, इसमें वापस टर्न बैक कर सकता है उसको, सही है ना। लेकिन अगर कभी चाहे 10 साल गुजर जाएं, 20 साल गुजर जाएं, एक जवानी में दी थी और एक अब बुढ़ापे में, फिर एक दिन दे दी और अगले दिन कुछ सालों के बाद तीसरी दे दी, तो अगर तीसरी दे दी ना, नो मैटर कितना टाइम गुजरा था, तीसरी दे दी, आप फर्स्ट और सेकंड में तो टर्न बैक कर सकते थे, थर्ड में टर्न बैक नहीं कर सकते। थर्ड टाइम अगर किसी आदमी ने बोल दिया मैंने तुम्हें तलाक दी, तो क्या होगा, अब ये वाला वो टाइम है कि औरत अपना बैग बंद करके जो चल पड़ती है ना, अब वो चलेगी, इसलिए कि अब नो चांस ऑफ लिविंग देयर। अब इद्दत होगी, ये नहीं कि इद्दत नहीं होगी, इद्दत होगी, लेकिन वो इद्दत शौहर के घर में नहीं होगी, ठीक है। इसको कहते हैं तलाक बाइन, बा अलिफ हमजा नून लिखें, बाइन, बाइन का मतलब क्या है, जुदाई करने, बैन है ना, दरमियान में फासला कर देने, बैन जुदाई कर देने वाली तलाक, अब नो मोर विद ईच अदर, ठीक है। अब इसमें क्या होगा, वो वहाँ रहेगी अपने पेरेंट्स के घर में जहाँ पे भी तीन हैज तक इद्दत होगी उसकी, और उसके बाद क्या होगा, वो आज़ाद है। अब वो कहीं पे भी निकाह कर सकती, मगर इस आदमी के साथ नहीं कर सकती क्योंकि इसने उसको थ्री टाइम्स कह दिया। पहले क्या था, फर्स्ट टू टाइम्स में क्या था, तलाक रजई में क्या था, ये अगर इद्दत गुजर भी जाए तो किसी के साथ भी निकाह कर ले, चाहे इसके साथ कर ले जो पहला हस्बैंड था, एक्स हस्बैंड के साथ कर ले, चाहे किसी और के साथ भी कर ले, लेकिन थर्ड टाइम के बाद वो इसके साथ नहीं कर सकती, किसी दूसरी जगह ही उसको शादी करनी पड़ेगी। ठीक है, अगर कभी इसके साथ करना चाहे तो उसका क्या सिनेरियो होगा, वो आगे इंशाल्लाह आयात में हम पढ़ेंगे। ठीक है, आप ये देखें तलाक के मामले में सोच समझ के साथ और सीरियसली तहम्मुल से काम लेने वाले आदमी बहुत कम होते हैं, और जो शरीयत का के अहकामात को इल्म रखते ना वो तो और भी कम होते हैं। लोग ज़्यादातर लड़ाई झगड़े गुस्से के दौरान तलाक दे देते हैं, और चूंकि इन अहकामात से वाकिफ़ ही नहीं होते तो एक ही दफ़ा वो उठा के तलाक 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 कर देते हैं। मैंने आपको बता दिया है कि वो सुन्नत का तरीका नहीं, खिलाफ शरा है और बहुत बड़ा गुनाह है। आप सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में एक आदमी ने अपने बीवी को इस तरह एक ही वक्त में तीन तलाक़ें दी थी। आप सल्लल्लाहु अलैहि वसल्लम को जब पता चला तो आप सल्लल्लाहु अलैहि वसल्लम गुस्से के मारे उठ खड़े हुए, फरमाया मेरी मौजूदगी में अल्लाह की किताब से ये मजाक किया जा रहा है। एक शख्स ने उठ के कहा, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, क्या मैं उसको कत्ल कर दूँ? सोचे कि कितना सख्त आप सल्लल्लाहु अलैहि वसल्लम को गुस्सा आया था, कितना बड़ा ये गुनाह है। तो ये तीन टाइम बोलना बहुत बड़ा गुनाह है। अच्छा, अब इसी तरह ये जो मैंने आपको बताया पीरियड्स की हालत में तलाक देना गुनाह है। अच्छा, अब क्या है, एक आदमी ने ऐसा किया कि आप सल्लल्लाहु अलैहि वसल्लम के वक्त में कि उसने अपनी बीवी को हैज़ की हालत में, पीरियड्स की हालत में तलाक दे दी। इसका ज़िक्र हज़रत उमर रज़ी अल्लाह तआला ने आप सल्लल्लाहु अलैहि वसल्लम से कर दिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम को बहुत गुस्सा आया और फरमाया कि हज़रत इब्ने उमर ने ये काम किया था, फरमाया इब्ने उमर से कहें कि वो बीवी से रुजू कर लें और उसको निकाह में रखें यहाँ तक कि हैज़ ख़त्म हो जाए, फिर वो पाक हो, फिर दोबारा हैज़ हो, और फिर अगला तोहर आए तो वो उसमें अगर मुनासिब समझे तो तलाक दे दे, बशर्ते कि अभी मुबाशरत ना की हो। समझ आ गई बात? यानी कौन सा किस में, ये बुखारी में ये हदीस है कि किस वक़्त तलाक देनी चाहिए, हैज़ की हालत में अगर औरत है और उस वक़्त तलाक दी तो आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, रजू कर लें। यानी तलाक तो हो गई, ये नहीं कि तलाक ही नहीं हुई। बाज़ लोग कहते हैं पीरियड्स में तलाक नहीं होती, नहीं तलाक तो हो गई लेकिन बहुत सख्त गुनाह किया उसने, आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया, फरमाया रजू कर लो। अब क्या है, इस वाले तोहर में नहीं दे सकते क्योंकि इस तोहर के हैज़ में तलाक दी थी, इस तोहर के बाद पीरियड्स आएंगे, उसके बाद फिर तोहर आएगा तो उसमें अगर देनी है तो दो। जो इस तरह की गलत तरीक़ों से तलाक दी जाती ना, जैसे हैज़ की हालत में दे दी, निफास की हालत में, निफास समझते हैं ना, जब बच्चा पैदा होता है उसके बाद काफ़ी 40 दिन तक ही तकरीबन पीरियड्स चलते रहते हैं, तो निफास में अगर तलाक दे दी तो वो भी गलत है। एक से ज़्यादा इकट्ठी तलाक़ें दे दी वो भी गलत है, यहाँ या फिर उस तोहर में दे दी जिसमें मुबाशरत भी कर चुका था तो वो भी गलत है। इन सारी तलाक़ों को क्या कहते हैं, तलाक़ें बिदई, बिदत हैं ये, बादाल आइन या। ठीक है, अब तलाक बिदई हो तो जाती है लेकिन गुनाह है ये। ये बात समझ आ गई ना आपको? अच्छा जी, अब हमारे पास ये मसला आता है जो सबसे ज्यादा जिसका क्वेश्चन किया जाता है, तीन तलाकें एक ही वक्त में अगर आदमी ने बोल दी हैं, तलाक तलाक तलाक, तो क्या वो तीन है या वो एक है? ठीक है, ये अब सवाल है। तो इसका पहले जवाब लिख लें, फिर मैं आपको दलील बताती हूँ। किसी ने अगर एक दफ़ा में ही तलाक 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 बोल दिया तो वो एक ही तलाक गिनी जाएगी, वो काउंट एज वन तलाक होगी। इसकी दलील क्या है? यहाँ पे एक तो हम आयत 229 में पढ़ने लगे हैं, पहला ही बात क्या है, अत्तलाकु मर्रतैन, तलाक दो दफ़ा है, तो इसका मतलब एक वक्त में तलाक नहीं होती, दो अलग अलग दफ़ा होती है। मर्रतान का मतलब क्या है, मर्रतुन क्या होता है, एक दफ़ा, मर्रतान दो दफ़ा, और दो दफ़ा कौन सी, यानी दो अलग अलग टाइमिंग्स में, इसलिए कि मर्रा का वर्ड ही अलग अलग टाइमिंग्स के लिए आता है। आप ये देखें कि जहाँ पे अल्लाह ताला ने कुरान पाक में बच्चों को ये, बच्चों के लिए ये हुक्म दिया है कि वो वालदैन के कमरे में बग़ैर इजाज़त के ना जाएं, सलासा मर्रात, तीन टाइमिंग्स में, तो वहाँ पे क्या है, सुबह दोपहर और शाम रात का टाइम है ना, तो इसका मतलब तीन डिफरेंट टाइम्स के लिए मर्रात आया ना, तो मर्रतान भी डिफरेंट टू टाइमिंग्स के लिए, यानी दो अलग टाइमिंग्स में दी गई हो, ये नहीं कि एक ही टाइम में अगर 10 दफ़ा बोली जाए एक ही बात, मसलन मैं आपको कहूँ मेरे लिए पानी लाएं, मेरे लिए पानी लाएं, मेरे लिए पानी लाएं, तो आप क्या तीन दफ़ा तीन ग्लास लाएंगी या एक ग्लास लाएंगी, एक ही लाएंगी ना, ठीक है। तो यानी ये चीज़ चाहे 10 दफ़ा बोली, अब कई आदमी कहते हैं अल्लाह ताला माफ़ फरमाए कि एक दफ़ा तीन दफ़ा क्या, मैंने तुझे 1000 दफ़ा तलाक दी है, वो गुस्से में इतने आ गए तो वो 1000 हो जाएंगी, नहीं, तलाक मैक्सिमम है ही 3। तो ये बात एक तो याद रखने की, ये कुरान से दलील हो गई कि मर्रा जो होता है ना, मर्रतान जो है टू डिफरेंट टाइमिंग्स के लिए आता है। नंबर टू क्या बात है कि देखें, एक बंदी को तलाक जब किसी ने दी तो अब क्या हो गई, ये तलाक याफ्ता हो गई ना, एक दफ़ा कह दिया मैंने तुम्हें तलाक दी तो एक तलाक हो गई। अब जिसको तलाक पहले ही दी हुई है उसी के ऊपर ऑन टॉप ऑफ इट दोबारा कैसे तलाक दे सकते हैं? अब तो यानी जब तक रुजू नहीं करेंगे या जब तक वो उसकी बीवी दोबारा नहीं बनेगी तो उस वक्त तक तलाक तो नहीं हो सकती ना, तलाक अपनी बीवी को देगा ना, तलाक याफ्ता को दोबारा तलाक कैसे दे दी, ठीक है। तो अब वो अपनी या तो रुजू कर ले उसके बाद फिर से तलाक देता है तो फिर दूसरी तलाक हो गई, फिर रुजू कर लिया फिर से तलाक दे दी फिर तीसरी तलाक हो गई, ठीक है। एक वक्त में तीन दफ़ा अगर कह देता है तो उसने दूसरी और तीसरी तलाक की मुद्दत ही नहीं पूरी की, दरमियान में कोई वक्फा ही नहीं आया, तलाक वाली कोई तलाक तो नहीं देंगे ना। देखिए एक शादीशुदा को तलाक दी जाती है ना, एक जिसकी पहले ही तलाक हुई भी है, जब एक दफ़ा उसने कह दिया मैंने तुम्हें तलाक दी तो वो तो तलाक याफ्ता हो गई, उसके ऊपर एक और तलाक दे दी, वो तो तलाक वाली को तलाक दोबारा देने का क्या तुक है। मिसाल के तौर पे इसकी मिसाल ऐसे देखें, फजर की नमाज फजर के वक्त में आप पढ़ेंगे, जोहर की जोहर के वक्त में, असर की असर के वक्त में, अगर कोई फजर के वक्त में ही जोहर और असर की भी नमाजें पढ़ ले तो क्या वो नमाजें हो जाएंगी, नहीं होंगी ना, फजर की सिर्फ होगी लेकिन जोहर और असर की अपने टाइमिंग्स पे ही होगी जब तक उनको उस वक्त नहीं पढ़ा जाएगा। अगर कोई फजर पे पढ़ लेता तो वो जोहर असर की नहीं हो जाएंगी। इसी तरह पहली तलाक तो हो जाएगी लेकिन दूसरी और तीसरी तलाक का भी टाइम नहीं है जब तक किसी और टाइम में नहीं वो देता, यानी इस तलाक से अब वो रुजू कर ले, अब उसकी बीवी दोबारा उसके लिए मैरिड है तो फिर दूसरी दे देगा, फिर उसके बाद अगर रुजू कर लेता है तो फिर तीसरी कभी देनी होगी तो दे देगा, एक टाइम पर नहीं सारी दे सकता, समझ आ गई बात। और ये चीज़ जो है आप इससे एक और बात अंदाज़ा करें कि मुस्लिम की रिवायत है कि हज़रत इब्ने अब्बास के कौल के मुताबिक आप सल्लल्लाहु अलैहि वसल्लम के दौर में, हज़रत अबू बकर सिद्दीक के दौर में खिलाफत में और 2 साल शुरू के हज़रत उमर के दौर में भी 3 तलाकें एक ही काउंट होती थी। आप सल्लल्लाहु अलैहि वसल्लम की पूरी ज़िंदगी में ना 3 तलाकें एक ही काउंट की गई, ठीक है। ये फिर तीन तीन क्यों काउंट अब होनी शुरू हो गई? हुआ ये कि हज़रत उमर के وقت میں جب انہوں نے دیکھا کہ لوگ اس طلاق کے معاملے میں اتنے جلد باز ہو گئے. اس کو مذاق بنا لی میں نے آپ کو بتایا نا کہ یہ 3 times بولنا ایک ہی ٹائم پہ طلاق 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 کہنا یا 3 times پہ 3 times ایک ہی دفعہ میں کہنا یہ چیز کو یہ غلط ہے گناہ ہے. تو جب انہوں نے دیکھا کہ وہ لوگ اسی طرح کہہ رہے ہیں میں نے تمہیں طلاق دی طلاق دی طلاق دی طلاق دی 100 times طلاق دی تو اس کو انہوں نے مذاق بنا لیا طلاق کو. تو انہوں نے اس کو 3 ہی شمار کرنا شروع کر دیا کہ جو ہے نا ٹھیک ہے اب تم یہ کر رہے ہو نا تو ٹھیک ہے اب 3 ہوں گی. ٹھیک ہے, تو تاکہ لوگوں کو فکس کیا جا سکے. ٹھیک ہے, بطور سزا کے طور پہ نا اس کو یعنی نافذ کیا, اور جو ایسا کرتا تھا اس کو سزا بھی دیتے تھے, بدنی سزا بھی دیتے تھے کہ یہ اس نے ایک مذاق بنایا نا شریعت کا. اب آج کل کیا ہو رہا ہے, 3 طلاقوں کو 3 تو کر رہے ہیں, 3 تو اس کو سمجھا جاتا ہے, لیکن وہ سزا کہاں گئی؟ انہوں نے تو اس لیے کرا تھا تاکہ لوگ اپنے آپ کو فکس کریں, آئندہ کے لیے ڈر جائیں کہ نہیں بھائی 3 نہیں دینی اس طرح سے, 3 ایک دفعہ میں نہیں کہنی ورنہ 3 ہی ہو جائیں گی. تو اس ڈر کی وجہ سے وہ یہ نہ کریں اور ان کو سزا بھی ملا کرے گی. تو انہوں نے اس وجہ سے یہ کیا تھا, اور یہ بات مسلم میں بھی ہے, ابو داؤد میں بھی ہے, نسائی میں بھی ہے. تو آپ دیکھیں کہ ہم نے کس کی بات ماننی ہے, سب سے اوپر کس کی بات ہے. اللہ تعالیٰ نے فرمایا اطیع اللہ و اطیع الرسول. جب آپ صلی اللہ علیہ وسلم کی بات مل جائے تو ہمارے لیے ایز مسلم کیا ہے, اللہ اور اس کے رسول کی بات ماننے کا حکم ہے. کسی صحابی کا عمل جو ہے اگر اس کے مخالف مل جائے تو ہمیں یہ دیکھنا ہے کہ ان کا ریزن کیا تھا, ان کے حالات کیا تھے, کیا وجہ تھی. میں نے آپ کو وجہ بتا دیا نا, خلیفہ کے پاس رائٹ ہوتے ہیں کہ لوگوں کو فکس کرنے کے لیے وہ کچھ ٹیمپریری طور پہ کوئی چیز نافذ کر دے, مگر ان کا مطلب یہ نہیں تھا کہ وہ اسلام کے قوانین کو چینج کر رہے ہیں. ٹھیک ہے, مسند احمد میں ایک روایت ہے کہ ایک صحابی تھے, انہوں نے ایک ہی دفعہ میں 3 طلاق دے دی, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اس نے جو 3 طلاقیں دی ہیں وہ ایک ہی طلاق ہے. ابو داؤد میں بھی ایک روایت ہے کہ آپ صلی اللہ علیہ وسلم سے ان صحابی نے فرمایا تھا جنہوں نے 3 طلاقیں ایک ہی وقت میں دی تھی کہ مجھے پتہ چلا ہے تم نے ایسا کیا ہے تو تم اب اس سے رجوع کر لو. تو اگر 3 3 ہی ہو جاتی طلاقیں تو پھر تو 3rd طلاق ہو جانے کے بعد رجوع کرنے کا تو سوال ہی نہیں ہے, وہ تو طلاقیں بائن ہو جاتی. بائن کا مطلب کیا ہے, نو رجوع نو لیونگ ان دا سیم ہاؤس. جب 3 ہو جاتی ہیں پھر تو رہنا ہی نہیں ہے اس گھر میں اور رجوع بھی نہیں ہو سکتا. ابھی میں نے آپ کو بتایا نا, تو پھر آپ صلی اللہ علیہ وسلم نے کیسے فرما دیا کہ آپ اسے رجوع کر لیں اگر 3 ہی ہو گئی تھی. تو اس لیے اس چیز کو سمجھنے کی ضرورت ہے, اور میں نے اس کی آپ کو دلیل بھی بتا دی. اب طلاق کیا واضح ورڈز بولنے چاہیے یا کوئی اور ورڈز اشارتاً بھی کوئی بات کہی جائے تو طلاق ہو جاتی ہے؟ تو طلاق صریح یعنی کلیئر ورڈز اگر ایک بندہ بول دیتا ہے, صریحاً کہتے ہیں نا, بالکل کلیئر بات, ایک آدمی صاف لفظوں میں کہہ دیتا ہے میں نے تجھے طلاق دی میں نے تجھے طلاق دی, تو وہ تو واضح الفاظ ہو گئے, اب وہ طلاق ہو گئی. اس میں چاہے وہ کہے نہیں میری تو نیت نہیں تھی, میری تو فلان تھی, میں نے تو غصے میں کہہ دی. دوسری طلاق ہے طلاق بالکنایا, یعنی انسان ایسے بات کرے میں نے تمہیں چھوڑ دیتا ہوں, میں تمہیں چھوڑ رہا ہوں, چلی جاؤ میرے گھر سے اور ہمیشہ کے لیے چلی جاؤ. اب اس میں کیا طلاق ہوگی یا نہیں ہوگی؟ اگر تو اس کی نیت طلاق دینے کی ہے تو طلاق ہوگی, اگر نیت طلاق دینے کی نہیں ہے تو پھر طلاق نہیں ہوگی. یعنی پھر نیت پہ ڈپینڈ کرتا ہے, میں تمہیں چھوڑ دیتا ہوں, میں تمہیں چھوڑ رہا ہوں, میں تم سے الگ ہو رہا ہوں, یہ اب وہ کیا یہ سوچ کے دے رہا ہے کہ چھوڑ رہا ہوں کا مطلب یہ کہ میں نے اس کو طلاق دے دی یا نہیں؟ یہ تو اب نیت کا حال اللہ جانتا ہے, اب کوئی بندہ بعد میں انکار کر دے وہ الگ بات ہے. اس کے اندر ایک بخاری میں روایت ملتی ہے 5254 پہ ہے, کتاب الطلاق میں, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ آپ صلی اللہ علیہ وسلم کی ازواج میں ایک زوجہ تھی ابنۃ الجون, اس کا نکاح آپ صلی اللہ علیہ وسلم سے ہوا. جب وہ آپ صلی اللہ علیہ وسلم کے پاس بھیجی گئی اور آپ صلی اللہ علیہ وسلم اس کے قریب ہونے لگے تو وہ کہنے لگی اعوذ باللہ منکا, میں اللہ کی پناہ میں آتی ہوں تجھ سے, اس پر آپ صلی اللہ علیہ وسلم نے فرمایا تو نے بہت بڑی ہستی کی پناہ لے لی ہے، اب جاؤ الحقی بھی اہلی کی، جاؤ اپنے گھر والوں سے جا کے مل جاؤ۔ اس سے کہنے کا کیا مطلب تھا؟ طلاق ہو گئی۔ حالانکہ الفاظ نہیں بولے آپ صلی اللہ علیہ وسلم نے، لیکن کنایا ہے نا، اشارتاً ہے، تو یہ الفاظ کہنے ہی کافی تھے۔ ٹھیک ہے، تو بعض دفعہ اس طرح سے بھی طلاق دے دی جاتی ہے۔ اسی طرح طلاق جیسے زبان سے کہی جا سکتی نا، ویسے لکھ کے بھی دی جا سکتی ہے۔ لکھنے سے اور زبان سے بولنا سیم ہی ہے، یا کوئی وکیل یا نمائندہ بھیج دیا جائے تو وہ بھی سیم ہی بات ہے۔ ٹھیک ہے، یعنی اسی طرح آپ کو میں یہ بھی بتا دوں، ضعیف حدیث جو ہمارے ہاں بہت مشہور ہیں، وہ بھی میں آپ کو بتا دیتی ہوں، لیکن وہ ضعیف حدیث ہیں۔ ایک حدیث جیسے تمام کتابوں وغیرہ میں بھی تفسیر کی لکھی ہوئی ہے، صرف آپ کو بتانا مقصود یہ ہے کہ یہ ضعیف حدیث ہے۔ پہلی حدیث یہ ہے کہ حلال چیزوں میں جو سب سے زیادہ اللہ تعالیٰ کو غضب ناک کرنے والی چیز ہے وہ طلاق ہے، یہ ضعیف حدیث ہے۔ نمبر ٹو، ایک اور حدیث ہے، روئے زمین پر اللہ تعالیٰ نے جتنی چیزیں پیدا کی ہیں ان میں سب سے زیادہ اس کو مبغوض کرنے والی چیز طلاق ہے، یہ بھی ضعیف حدیث ہے۔ اسی طرح ایک حدیث ہے جو فیبریکیٹڈ ہے، موضوع حدیث ہے، یعنی وہ حدیث ہے ہی نہیں، وہ لوگوں نے خود ہی بنائی بھی ہے۔ اور وہ حدیث کیا ہے؟ شادی کرو اور طلاق نہ دو، اس لیے کہ طلاق سے اللہ تعالیٰ کا عرش کانپ اٹھتا ہے۔ تو یہ موضوع حدیث ہے، یاد رکھیں، یعنی یہ حدیث ہے ہی نہیں ہے، فیبریکیٹڈ ہے، لیکن اتنی لوگوں میں مشہور ہو گئی ہے، لوگ سمجھتے ہیں یہ حدیث ہے، حالانکہ یہ آپ صلی اللہ علیہ وسلم کی بات نہیں ہے۔ ٹھیک ہے، اچھا اب ہم انشاءاللہ تعالیٰ شروع کرتے ہیں اپنا لیسن آج کا۔ آپ سمجھ آ گئی ہے طلاق رجعی کیا ہوتی ہے، جس میں رجوع کیا جاتا ہے، وہ کون سی ہوتی ہے؟ فرسٹ اور سیکنڈ۔ اور طلاق بائن کیا ہوتی ہے؟ جس میں رجوع کا حق ختم ہو جاتا ہے۔ ٹھیک ہے، ہم تھوڑا سا آج انشاءاللہ تعالیٰ اس حوالے سے بھی دیکھنا ہے ہم نے۔ اچھا چلیں ہم سبق شروع کرتے ہیں، پھر اس کے بعد انشاءاللہ تعالیٰ کرتے ہیں۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الطلاق مرتان، طلاق دو دفعہ ہے۔ یہ کون سی طلاق ہے؟ دو دفعہ ہے جو رجعی طلاق۔ اب تو نہیں کسی کو مسئلہ ہوگا اس چیز میں کہ رجعی طلاق کون سی ہوتی ہے۔ رجعی طلاق کون سی؟ یعنی ون ٹائم کسی نے طلاق دی ہے، ٹو ٹائم کسی نے طلاق دی ہے، تو بس وہ جو رجعی ہوتی ہے، جو ٹرن بیک کر سکتے ہیں، وہ صرف ٹو ٹائمز ہے۔ یہ کیوں کہا گیا؟ اس لیے کہ عرب میں کیا تھا، اللہ اکبر، سبحان اللہ، ہمارا رب اتنا مہربان ہے نا، اس نے عورت کے حقوق کو کیسے پروٹیکٹ کیا، آپ اس سے اندازہ کریں۔ عرب لوگ کیا کرتے تھے، اپنی بیوی کو کہہ دیتے تھے میں نے تجھے طلاق دی، اچھا جی وہ عدت میں چلی گئی، جب اس کی عدت ختم ہونے لگی تو اس سے پہلے پہلے جلدی سے اسے رجوع کر لیا، چلو اب واپس آ گئے، پھر اس کو طلاق دے دی، پھر اس کی عدت شروع ہو گئی۔ عدت میں دیکھا نا، آپ کسی سے جسمانی تعلق نہیں کر سکتے جب تک رجوع نہ کر لیں، رجوع کریں گے تو جسمانی تعلق، یہ نہیں ہو جسمانی تعلق بھی کر رہے ہیں اور رجوع بھی نہیں کیا ہوا۔ اچھا پھر رجوع کر لیا، پھر اس کے بعد طلاق دے دی، پھر رجوع کر لے، اب کیا ہو رہا ہے اس سے؟ وہ بیچاری عورت نہ تو شوہر والی ہے کہ جس کا گھر بسرا ہو، اور نہ ہی وہ آزاد ہے کہ چلو کہیں اور ہی جا کے نکاح کر لے۔ بھئی یا تو اس کو چھوڑ دو، یا اس کو صحیح طرح بسا لو، مذاق بنا لیا، روح آئے دن طلاق دے دیتے، پھر اس کو رکھ لیتے، پھر طلاق دے دیتے، پھر اس کو عدت کے اندر رجوع کر لیتے۔ تو اللہ تعالیٰ نے فرما دیا نہیں، فرام ناؤ آن الطلاق مرتان، طلاق دو دفعہ ہے بس، دیٹس اٹ، دو دفعہ تمہارے پاس صرف یہ چوائس ہے کہ تم ٹرن بیک کر سکتے ہو، ٹو از انف۔ کوئی بندہ اگر عقل والا ہے نا، اس کو دو دفعہ میں ہی سمجھ آ جائے گی کہ اب اس کے بعد میرے پاس چانس نہیں ہے، یہ میں روز روز کا تماشا نہیں بنا سکتا کہ میں اس کو طلاق دوں، پھر اس کے بعد پھر رجوع کر لوں، پھر طلاق دوں، پھر رجوع کر لوں۔ بھائی رکھو یا تو، یا پھر چھوڑ دو اس کو۔ یہی بات یہاں پہ آئی، فَإِمْسَاكُم بِمَعْرُوفٍ أَوْ تَصْرِيحٌ بِإِحْسَانٍ، یا تو تم اس کو روک لو بھائی، اچھے طریقے کے ساتھ روکو۔ یعنی اچھا طریقہ کیا ہوتا ہے؟ کہ عاشروہن بالمعروف، جو سورہ نساء میں فرمایا اللہ تعالیٰ نے کہ اچھے طریقے ساتھ ان کو بساؤ، احسن طریقے سے، جیسے میاں بیوی بی رہتے ہیں، ایک اچھے طریقے کے ساتھ اپنا گھر بساؤ، یہ ہونا چاہیے۔ یا پھر رخصت کر دو احسان کے ساتھ، یا پھر ان کو جانے دو، یعنی اب ان کو آزاد کر دو، چھوڑ دو ان کو۔ تو یہ ٹرن بیک ہونے والی طلاق، اب یہاں سے پتہ چلتا ہے، یہ بھی یہ نہیں ہے کہ طلاق طلاق ٹو ٹائمز بول دیا تو یہ ٹو ٹائمز ہو گئی، نہیں، یہ بھی کیا ہوگی، ایک ہی طلاق کاؤنٹ ہوگی۔ ٹو ٹائمز طلاق کا مطلب ہے ایک ٹائم میں نہیں دی ہوئی، دو توہروں میں دی ہوئی ہے طلاق، دو الگ الگ ٹائمز میں، سمجھ آئے گی نا۔ اچھا یہ بات یہ نہیں ہے کہ یہ صرف اب آپ کہیں کہ یہ تو ایک نیا ہی سمجھ آ گئی، ہمارے ہاں تو ایسا نہیں ہوتا۔ ہاں بالکل آپ صحیح سمجھ رہے ہیں، اس لیے کیونکہ ہمارے ہاں، چونکہ ہمارے ملک میں حنفی فقہ کو ہی فالو کیا جاتا ہے، تو حنفی فقہ میں یہ ہو جاتا ہے کہ تین طلاقیں تین ہی کاؤنٹ ہو جاتی ہیں۔ اسی لیے آپ نے دیکھا ہوگا جب آدمی غصے میں آتے ہیں اور وہ تین دفعہ تین بول دیں یا لکھ کے تین دے دیں، اس کو تین سمجھا جاتا ہے، پھر اس کے بعد لوگ کیا کرتے ہیں، حلالہ کرانے چل پڑتے ہیں، وہ بھی اس کے بعد آگے آئے گی بات، ٹھیک ہے۔ تو پھر لوگوں نے دیکھیں، اب ایک دفعہ تو یہ مذاق بنایا طلاق کا، اس کو مذاق بنا لیا، اس کے بعد پھر یہ حلالہ کرانا ایک اور مسئلہ، ایک نیا چیز، ایک مطلب ایک غلط کام کرانا شروع ہو گئے کہ اس میں پڑ گئے۔ حالانکہ آپ دیکھیں اسلامک جو کنٹریز ہیں نا، ان میں سیون کنٹریز میں ابھی بھی تین طلاقیں ایک ہی شمار ہوتی ہیں، جن میں ایجپٹ ہے، سوڈان ہے، جارڈن ہے، مراکش ہے، عراق ہے، سیریا ہے اور پاکستان ہے۔ پتہ ہے آپ کو، پاکستان میں بھی بائی لا جو ہے نا، لا میں یہی ہے کہ تین ایک ہی کاؤنٹ ہوں گی۔ بہت سارے مسئلے اس طرح کے آتے ہیں، یہ اس چیز کو آپ بہت ذہن میں رکھیں، کیونکہ ہمیشہ ہمارے آدمیوں کو کوئی سمجھ دین کی تو ہوتی نہیں، ہمیشہ یہ ہوتا ہے کہ تین سے کم پہ تو کوئی رکتا ہے ہی نہیں، ٹھیک ہے، تین سے کم پہ تو رکتا ہی نہیں ہے، اس لیے تین ہی بولتے ہیں، جب بولیں گے تو تین ہی بولیں گے یا تین سے زیادہ ہی بولیں گے۔ اب کیا ہوتا ہے، اس کے بعد چونکہ عورت گھر سے چلی جاتی ہے اور مسئلے شروع ہو جاتے ہیں، پھر بعد میں لوگ پچھتاتے ہیں، پھر اور نئی سے نئی صورتیں نکالنے کی کوشش کرتے ہیں بیچاری عورت کے لیے۔ آگے آپ حلالہ کی اس کے اندر دیکھیں گے ہم کہ کتنے زیادہ اس کے لیے تو اور ٹارچر پہ ٹارچر ہے، اس کو کس چیز کی سزا ہے، کرے کوئی اور بھرے کوئی۔ تو ظاہر ہے ہمیں یہ بھی یعنی دیکھنا چاہیے اس چیز کے اندر کہ حکمت کس میں نظر آتی ہے، کس میں پتہ چلتا ہے کہ ایسا نہیں ہو سکتا۔ یہ جو حضرت عمر نے لا کیا تھا وہ ٹیمپریریلی ان کے وقت کے لیے تھا، وہ کوئی اسلام میں چینج نہیں انہوں نے کر دی، اسلام کے شرعی احکامات میں۔ لیکن جب ہم ان چیزوں کو لے کے پھر آگے چلتے ہیں تو پھر مسئلے ہی مسئلے اور زیادہ ہی بڑھتے جاتے ہیں۔ تو بات یہ ہے کہ بھائی دو دفعہ تم رجوع کر سک، دو دفعہ ایسا ہوگا تمہاری لائف میں اگر تم نے طلاق دی تو تمہارے پاس چانس ہوگا عورت کو واپس لانے کا۔ یہ کھیل نہیں ہے، طلاقیں دیتے جاؤ، رجوع کرتے جاؤ، یا تو پھر طلاق دے دی ہے تو پھر آپ اس کو ٹھیک ہے، پھر عدت ختم ہوتی ہے، جانے دو اس کو۔ اگر تم ایسا نہیں ہے تو پھر تم عدت کے دوران پھر اس سے رجوع کر لو، اور جب رجوع کیا ہے تو پھر اچھے طریقے سے بساؤ، ساتھ بالمعروف کا مطلب کیا ہے، بھلے طریقے، شریفوں کی طرح، پھر یہ نہیں کہ آئے دن چھوٹی چھوٹی بات پہ پھر وہ طلاق کی دھمکی دے دو یا تانے مارنا شروع کر دو یا کوئی اور باتیں کہو، ٹھیک ہے۔ اچھا، ولا یحلو، اور نہیں حلال لکم، لیے تمہارے، کس کو کہا جا رہا ہے، مردوں کو کہا جا رہا ہے، ہسبینڈ کو کہا جا رہا ہے جس نے طلاق دی ہے، ان تاخذوا مما آتیتموهن شیئا، کہ تم لے لو اس میں سے جو دے دیا تم نے ان کو کچھ بھی، تمہارے لیے حلال نہیں کہ تم نے ان کو کچھ بھی دیا ہوا تو تم واپس لو، سمجھ آ گئی بات۔ اور کچھ بھی میں کیا ہے، چاہے مہر دے دیا، لاکھوں کا مہر تھا، چاہے زیور اتنا ڈالا تھا شادی پہ، چاہے کپڑے تھے، چاہے کوئی جائیداد اس کے نام کر دی تھی، اب یہ نہیں طلاق دی ہے تو اب ساتھ یہ چیزیں تم نہیں لے کے جا سکتی، یہ ہماری واپس دو چیزیں۔ ہمارے ہاں تو سوری ٹو سے کہ اتنا زیادہ ہر چیز میں شو آف، دکھاوا اتنا زیادہ ہو گیا، بس جیتے اس لیے ہیں کہ لوگوں کو دکھائیں کہ ہم کیا چیز ہیں۔ تو منگنیوں پہ، ہاں ہونے پہ، نکاح پہ اتنا کچھ پہلے دے دیتے ہیں، پہلے اس میں اسراف کرتے ہیں، اگر خدا نہ خواستہ منگنی ٹوٹ جائے، نکاح ختم ہو جائے، تو اب کہتے ہیں ہمارے تحفے واپس کریں، بھی کیسی یہ بات, تحفہ تو تحفہ ہوتا ہے. لیکن ہم نے اس کو بھی کیونکہ دکھاوا بنا لیا نا, تو وہ چھوٹی چھوٹی چیزیں بھی واپس مانگنے شروع جاتے ہیں, ہم نے یہ ڈالا تھا, ہم نے وہ ڈالا تھا, وہ دے دو. حالانکہ آپ صلی اللہ علیہ وسلم نے تو یہ فرمایا, کسی نے تحفے میں دی ہوئی کوئی چیز اگر واپس لے لی تو وہ ایسے ہی ہے جیسے کتا کہہ کر کے خود ہی اس کو چاٹ لے. سوچیں کتنی گھن آتی ہے یہ بات سوچ کے بھی. کتا بہت گریڈی ہوتا ہے نا, بہت لالچی ہوتا ہے, تو کتا وومٹ کر کے اپنی وومٹ کو چاٹ لینا اس طرح ہے. کسی کا تحفہ اس سے جو دیا ہوا ہے آپ نے وہ واپس لے لینا, اسے کہنا مجھے دو میرا واپس, اب تو ہمارا تعلق ختم ہے, اب واپس دو. تو آدمی یا سسرال والے بعض دفعہ یہ چیزیں کام بہت اس سے دھڑلے سے کرتے ہیں کہ بس ختم, تو تمہارا راستہ وہ, ہمارا راستہ وہ, ہماری چیزیں دو. اگر حوصلہ نہیں تھا تو پھر چیز پہلے ہی نہ دیتے. اگر اتنا ہی حوصلہ آپ کا چھوٹا تھا, دل چھوٹا تھا, تو دیتے ہی نہ پھر, کہ پھر اس کے بعد پھر واپس مانگنا شروع ہوگا. کیونکہ تحفے کے طور پہ نہیں نا دیا ہوتا, وہ بھی ہمارا سودا ہوتا ہے, اتنا آج اس کو دیا تو کل اتنا اس سے لینا ہے. سورہ نساء 20 میں تو یہ ہے کہ اگر تم نے ایک بیوی کی جگہ دوسری بیوی لانے کا ارادہ کیا ہے تو خواہ تم نے اس کو ڈھیروں مال دیا بس خزانہ ہی کیوں نہیں دے رکھا, اس میں سے کچھ واپس نہ لینا. نہیں, ایک بیوی کی جگہ دوسری بیوی لانی چاہیے, ایک کو طلاق دیکھ کے دوسری لانی ہے یا جو بھی ہے, تم نے واپس نہیں لینا جو دیا ہوا, خزانہ بھی دے چکے ہو, جائیدادیں اس کے نام کرا دی ہیں, واپس نہیں لے سکتے. تو ایک تو یہ ایکسٹریم ہے جس میں چھوٹی چھوٹی چیزیں واپس لینے کے لیے بھی کھڑے ہو جاتے ہیں. دوسری ایکسٹریم جو ان ملکوں میں, اب یہ ہم ان ملکوں کے لحاظ سے بھی دیکھیں گے کیونکہ معذرت کے ساتھ ہم اسلامک لاء, ظاہر ہے یہاں پہ تو اسلامک لاء نہیں ہے, یہاں کا قانون ان ملکوں کا جو کافرانہ ان کا لاء ہے وہ یہاں پہ چلتا ہے, اسلامک لاء سے بالکل کنٹرڈکٹ کرتی ہیں کئی چیزیں یہاں کی. ہمیں کس قانون کو دیکھنا ہے جو ہمارا قرآن ہمیں دیتا ہے, اسلام ہمیں دیتا ہے, نہ کہ ہم یہ کہیں کہ ہم جو ہیں اس جگہ پہ رہتے ہیں تو اب ہم کیوں نہ فائدہ اٹھائیں. اب کیا ہے یہاں پہ, آپ کو کیا کہا جاتا ہے کہ اگر طلاق ہو گئی تو اب کیا ہوگا, ہر چیز ہاف ہاف ہوگی. نہیں, اسلام یہ کہتا ہے نہیں, یہ عورت کا حق نہیں ہے, خاوند کا اکاؤنٹ ہے, اس کی جائیداد ہے, اس کی گاڑیاں ہیں, اس کی کوئی بھی چیز ہے, جو بھی بینک بیلنس اس کے پاس ہے, عورت کا ان چیزوں سے کوئی تعلق نہیں, کوئی حق نہیں ہے, کوئی حق نہیں. انلیس اس نے وہ چیز, کوئی چیز اس کو دے دی ہوئی ہو نا, مثلا اس نے اپنی کوئی یہ گھر ہے جس میں رہتے ہیں اس کے نام کرایا ہو عورت کے, یا ہاف ہاف ہو دونوں کے نام ہو, پھر تو ٹھیک ہے, پھر ہاف عورت کو ملے گا ہاف اس کو ملے گا کیونکہ تم نے کرایا تھا اس کے نام. لیکن جن چیزوں سے کوئی تعلق نہیں ہے آپ نہیں ڈیمانڈ کر سکتے کہ ہاں نہیں یہ بھی آدھی مجھے دو, اس لیے دو کیونکہ اس ملک کا قانون ہے. تو اسلام آپ کو تو کچھ اور کہتا ہے اور یہ ملک کا قانون کچھ اور کہتا ہے, تو کس کو فالو کرنا ہے آپ نے, خود ہی فیصلہ کر لیں. تو نہیں لے سکتے, الا ان یخاف اللہ یقیم حدود اللہ. مگر ایک بات ہے, ایک صورت میں لے سکتے ہیں کہ وہ دونوں ڈرتے ہوں قائم کرنے سے اللہ کی حدوں کو, یعنی اب وہ دونوں یہ سوچ رہے ہیں اگر کہ ہم اللہ کی حدود پہ قائم نہیں رہ سکتے, یعنی جو اللہ نے قوانین اللہ کے ہیں یا جو اللہ کا دین ہے, ہم اگر ایک ساتھ رہے تو ہم اس کے اوپر قائم نہیں رہ سکیں گے, یا ہم ایک دوسرے کے حقوق نہیں دے پا سکتے, اور اگر ہم ایک دوسرے کے حقوق نہیں دیں گے تو ہم گناہ گار ہوں گے. فَإِنْ خِفْتُمْ أَلَّا يُقِيمَ حُدُودَ اللَّهِ, اگر اندیشہ ہو تمہیں کہ تم دونوں اللہ کی حدوں پہ قائم نہیں رہ سکتے, جو حقوق و فرائض میاں بیوی کے ہیں اللہ نے عائد کیے ہیں ایک دوسرے کے اوپر, تم وہ نہیں پورا کر سکتے, اس پورا نہ کرنے کی وجہ سے گناہ ہوگا نا, تو پھر کیا ہے, فلا جناح علیہما فیما افتدت بھی ہے, تو پھر کوئی گناہ نہیں ہے ان دونوں پر اس چیز میں جو فدیہ دے دے ساتھ اس کے. اب اس کا کیا مطلب ہے, یہ ہے اشارہ خلا کی طرف. یہ اس کا کیا مطلب ہے, خلا یعنی اگر دونوں اس صورت میں, دیکھو ایک میں نے آپ کو صورت کیا بتائی, ناٹ ایٹ آل, آدمی نہیں لے سکتا عورت کو جو بھی اس نے دیا ہوا ہے, چاہے سوئی دی ہے چاہے جہاز دیے ہیں, کچھ نہیں لے سکتا, लेकिन ऑन वन कंडीशन ले सकता है, ऑन वन कंडीशन ले सकता है, इल्ला आ गया ना एक्सेप्शन, कौन सी कंडीशन है कि जिसमें ले सकता है, कि वो दोनों ये समझते हैं कि वो अल्लाह की हदूद पे कायम नहीं रह सकते, तो फिर आप क्या करें कि तो तब कोई गुनाह नहीं है इन दोनों पे, औरत पे कोई गुनाह नहीं है कि वो दे दे कुछ आदमी को, आदमी पे कोई गुनाह नहीं है कि वो ले ले जो उसने औरत को दिया हुआ था। अब ये कैसे होता है, खुला का क्या मतलब है और ये खुला कैसे किया, खुला समझ लें ऐसे है जैसे कोई अपनी तलाक खुद बाय कर रहा हो, औरत अपनी खुद बाय कर रही हो अपने लिए तलाक, वो कैसे होगा। खुला देखें, खुला का माना क्या है, खुला क्या चीज़ है, हा लाम आइन से खुला ये लफ्ज़ बना है और इसका माना क्या होता है, यानी इंसान कोई भी जैसे खला असऊब कहते हैं, कोई भी चीज़ कपड़े को उतार देना, यानी मर्द औरत जो एक दूसरे का लिबास है ना, तो लिबास को उतारने का नाम खला असऊब, सऊब कपड़ा उसको उतार देना, तो बीवी को अलग कर देना, उतार देना मतलब क्या, अलग कर देना। तो खुला किसकी तरफ से होता है, स्टार्ट किसकी तरफ से होता है, ऑफर किसकी तरफ से होती है, बीवी की तरफ से। बीवी कहती मैंने नहीं इसके साथ रहना, मैं अल्लाह की हदों को नहीं कायम रख सकती, इसलिए कि मेरे से इसके हकूक नहीं दिए जाते, मैं ऐसे ही अल्लाह के हाँ गुनाहगार हूँगी, इसलिए जो है ना मैं इसके साथ नहीं रहना चाहती। ठीक है, अब क्या है, अब इसके अंदर क्या होता है, ये दिन ये है ना यहाँ पे इफ्तादत भी ही, तो इसी से खुला का दूसरा नाम फिदा उन भी है, क्योंकि फिदिया इसमें फिदिया देते हैं ना कुछ देती है औरत। इसकी मैं आपको एग्जांपल से बताती हूँ, साबित इब्ने कईस की बीवी थी, वो आप सल्लल्लाहु अलैहि वसल्लम के पास आई, कहने लगी कि या रसूलल्लाह साबित इब्ने कईस में वैसे मैं कोई उसके ऊपर ऐब नहीं लगाती, उसके ना इखलाक के ऊपर ना किसी चीज़ के ऊपर मैं कोई ऐब नहीं लगाती, मगर मैं उस इस्लाम में रहते हुए कुफर करने को नापसंद करती हूँ। अच्छा, क्या मतलब है कुफर का, कुफर आपको पता है वो वाली हदीस जो मैंने अभी आपको बताई है, जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने बहुत ज़्यादा औरतों को जहन्नुम में देखा, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आदमियों का अपने शोहरों का कुफर करती हैं, कुफर से मतलब क्या है, वहाँ पर नाशुक्री, तो यानी मैं नाशुक्री नहीं करना चाहती ना, मैं मतलब शुक्रगुजार नहीं हो पाती अपने हस्बैंड की, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया क्या जो अच्छा आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत साबित को बुलाया और इनसे पूछा क्या जो तूने उसका बाग लिया हुआ है उसको वापस लौटा सकती है, बाग उन्होंने हक मेहर में हो सकता है दिया हो या फिर वैसे ही इनको तोहफा तन दिया होगा। कहने लगी जी हाँ, आप सल्लल्लाहु अलैहि वसल्लम ने साबित रज़ी अल्लाह तआला को फरमाया कि उस बाग को ले लो वापस और इसको तलाक दे दो। ठीक है, ये भी एक बात बताई गई इसके अंदर कि इसी में कि हज़रत साबित ने इनको मारा था और इस मार से कोई हड्डी टूट गई थी और इस वजह से ये उनसे खुला लेना चाहती थी और उन्होंने ये कहा था कि मैंने इसको दो बाग दिए मैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अच्छा वो वापस ले लो, वो मेहर के दो बाग थे। अब ये पता चल गया यहाँ पे कि वो मेहर दिया हुआ था और फिर दोनों में जुदाई हो गई। बाज़ रिवायात में ये भी है कि वो कहने लगी मुझसे अब इनका गुस्सा बर्दाश्त नहीं होता, इसकी ताकत नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर साबित से सुनाया वो जो दिया है इसको वो वापस ले लो और इसको फारिग कर दो। ठीक है, एक ये भी है कि एक रिवायत में ये भी है कि शायद उनको और कोई यानी मसला था, शायद इनके साथ नई तबीयत मिल रही थी या कुछ इस तरह से। बाहर कैफ, यानी क्या क्या वजह हो सकती है खुला लेने की, जैसे मैंने आपको पहले बताया ना कि औरत अगर बिला वजह हस्बैंड से तलाक मांगती है तो इसके ऊपर तो उसके लिए जन्नत की खुशबू भी हराम हो जाती है। तो फिर कौन से रीज़न्स ऐसे हो सकते हैं जिनसे जिनके बेसिस पे औरत खुला मांग सकती है, वो एक तो रीज़न यहाँ पे हमें कुरान ने ही बता दिया कि अगर दोनों अल्लाह की हदें कायम नहीं रख सकते तो फिर औरत आदमी को जो मेहर उसने दिया था ना, आदमी ने $1,00,000 मसलन मेहर था औरत का, तो उसने $1,00,000 लिया, अब क्या है किसी वक्त वो औरत खुला चाहती है, कोई भी रीज़न हो सकती है इनमें से, तो अब क्या होगा, कि वो औरत वो मेहर वापस करेगी और फिर वो जो है ना वो उससे खुला ले लेगी। ठीक है, अब खुला को बाज जैसे इमाम अबू हनीफा ने कहा कि खुला तलाक ही है, लेकिन और जगह पे ये आता है कि खुला जो है ना वो तलाक नहीं है, असल में खुला कैंसलेशन ऑफ निकाह है, निकाह फस्क हो जाता है, निकाह ख़त्म हो जाता है बस। इसलिए इसकी दलील क्या है कि देखिए यहाँ पे कुरान पाक में ये दो तलाकों की बात पहले आ गई, अब ये खुला की बात आई, फिर आगे अगली आयत के अंदर थर्ड तलाक की बात आ जाएगी। तो अगर खुला भी एक तलाक है फिर तो चार तलाकें हो गई ना, तो चार तलाकें तो नहीं हो सकती, दो की पहले बात आई फिर ये एक ऑप्शन है। क्योंकि हमारे यहाँ बाज़ दफ़ा ये समझते हैं कि तलाक तो खाविंद दे सकता है, औरत को तो कोई राइट ही नहीं है, वो तो कभी अलग ही नहीं हो सकती। नहीं, अगर औरत भी ऐसा चाहे तो उसके पास ऑप्शन क्या है, तलाक नहीं वो देख सकती आदमी को, लेकिन उसके पास क्या है ऑप्शन, खुला का ऑप्शन है। औरत को भी इजाज़त है, अगर वो किसी कोई ऐसा रीज़न है वो अलग होना चाहती है तो उसके अलग होने के लिए जो वो स्टेप उठाएगी उसको क्या कहते हैं, खुला। ठीक है, अब इसको भी बहुत प्रोपोगंडा मचाया जाता है और देखें आदमी तलाक 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 कहता है उसको बाहर खड़ा कर देता है, उस बेचारी का क्या कसूर, उसको तो तलाक की इजाज़त नहीं है, ये नहीं वो नहीं, ये बहुत भी प्रोपोगंडा होता है। तो क्या रीज़न्स हो सकते हैं जिसकी वजह से औरत खुला मांग सकती है? एक तो हमने ये देख लिया कि अल्लाह की हदों को कायम नहीं रख सकते, दीन के ऊपर चल नहीं सकते, वो सोचते हैं कि अगर हम एक दूसरे के साथ रहे तो दीन के पे फराइज़ पूरे नहीं कर सकेंगे। इसी तरह अगर बीवी को खामिद के अखलाक पे इतराज़ है या उसके दीन पे इतराज़ हो, जैसे मैंने आपको ये हदीस में बताया कि उन्होंने ये फरमाया कि अखलाक और दीन में कोई ऐब नहीं लगाती, इसका मतलब अगर अखलाक और दीन का कोई मामला होता तो फिर भी खुला ले सकती थी, लेकिन मैं नाशुक्री को नहीं पसंद करती ना, तो इसका मतलब है कि अगर हस्बैंड का अखलाक ऐसा है या उसका कोई दीन में कोई ऐसा मसला है कि दीन के फ़राइज़ नहीं अदा करता और ऐसे कोई काम करता है, तो जिसकी वजह से औरत खुला ले सकती है। अच्छा, फिर दूसरी बात मैंने आपको जैसे अभी ये बताई कि वो कहती हैं कि उन्होंने एक बात ये भी कही कि वो सूरत के अतबार से ऐसे हैं कि ये कहने लगी कि एक दफ़ा खैमे के पर्दे को मैंने जो उठाया तो देखा कि मेरा खामिंद चंद आदमियों के साथ आ रहा है, उन तमाम में ये स्याह फाम छोटे कद वाले और बदसूरत थे, इसलिए मैंने नहीं इनके साथ रहना। तो यानी अगर औरत ये सोचती है कि खामिंद उसको ऐसा लगता है कि वो अब खामिंद के साथ उसके जो अज़दवाजी ताल्लुकात हैं वो भी कायम करना मुश्किल है क्योंकि उसको इतनी उससे नफ़रत या बुरा लगता है या जो भी है कि यानी इस वजह से वो अलग होना चाहती है, तो वो भी एक रीज़न हो सकता है। अच्छा, एक और आपको इसमें बात बता दूं कि हज़रत उमर रज़ी अल्लाह तआला अन्हु के पास एक औरत आई थी, अपने खामिंद से लड़ी हुई आई, तो उसने कहा कि मुझे भाई खुला चाहिए, तो आपने फरमाया कि इसको एक घर में कैद कर दो, कैद खाना था उसके अंदर कैद कर दो। एक दिन उसको कैद रखा गया, फिर उसको कैद खाने से बुलवाया गया और कहा कि क्या हाल है आप तुम्हारा। उसने कहा कि जितनी मेरी ज़िंदगी में रातें गुजरी हैं ना, अल्लाहु अकबर, तो आराम की रात बस यही थी। तो आप हज़रत उमर रज़ी अल्लाह तआला उन्होंने उसके खामिंद से फरमाया कि उससे खुला ले लो। ठीक है, अब आप इससे भी अंदाज़ा लगाएं कि अगर यानी इतनी भी हालत हो चुकी है तो तब भी औरत खुला ले सकती है। इसी तरह अगर आदमी औरत के हकूक़ पूरे नहीं करता, तो आपने ये वो ईला की आयात में पढ़ा था कि चार महीने से ज़्यादा अगर ऊपर हो गए तब भी औरत अदालत में जा सकती है और कह सकती है। इसी तरह अगर आदमी औरत के और माली मसलन अखराजात पूरे नहीं करता, और अब औरत को ये ख़तरा है कि अगर मैं इसके अब हकूक नहीं अदा करूँगी तो मैं गुनाहगार हूँगी, इसलिए भी वो खुला ले सकती है। यानी कोई भी ऐसा सबब हो खुला लेने का, सबसे पहले क्या यहाँ पे हमें पता चला, हदूदुल्लाह पे कायम नहीं रह सकते, या उसके अखलाक पे में बिगाड़ है या उसके दीन में कोई बिगाड़ है, इस उसके साथ रहते हुए दीन पे कायम नहीं रह सकते, یا شوہر کی اطاعت نہیں کر سکتی تو اس گناہ سے بچنے کے لیے وہ خلع لینا چاہتی ہے. خلع کا طریقہ کیا ہوگا؟ سب سے پہلے تو عورت یہی آدمی کو کہہ سکتی ہے کہ بھائی میں تم سے علیحدگی چاہتی ہوں, اور اگر اس کے لیے مہر واپس کرنا پڑے تو مہر واپس کر دے. جیسے آپ صلی اللہ علیہ وسلم نے یہاں فرمایا کہ جو باغ تھا وہ مہر تھا, تو وہ باغ واپس کر دو اس کو, تو تم اس کو فارغ کر دو. ٹھیک ہے, تو یہاں پہ ہے نا فی مفتدت بھی, جو اس چیز میں جو فدیہ میں دے دے ساتھ اس کے, یعنی فدیہ میں عورت دے دے اپنی لیے یہ بائے کر رہی ہے نا وہ خلا, تو وہ کیا ہے اب وہ فدیے میں آدمی کو کچھ دے دے تو تب آدمی اسے لے سکتا ہے. پہلے کیا کہا گیا تھا, اگر آدمی طلاق دیتا ہے نا تو پھر وہ عورت سے کچھ نہیں لے سکتا, لیکن اگر عورت خلا لیتی ہے تو پھر اس کو مہر جو ہے نا وہ لوٹانا ہے. اب مثلا لیکن اگر فار ایگزامپل ایسا کوئی کیس ہو جاتا ہے کہ عورت نے سارا مہر خرچ ورچ کر دیا ہوا, اب اس کے پاس کہاں پڑا ہوا ہے, وہ جو اس وقت تھا وہ تو تب کی بات ہے, اب 10-20 سال گزر گئے کہاں وہ پیسے رہ گئے, یا وہ مہر مطلب کہیں مطلب اس نے بیچ ویچ دیا, کوئی زمین تھی یا کچھ تھا یا زیور تھے, اب نہیں ہے اس کے پاس, تو اب کوئی لوگ بھی اس کی ہیلپ کر سکتے ہیں, لوگ اس کی ہیلپ کریں تاکہ وہ مہر کی رقم پوری کر کے. آج کل تو ہمارے وقت میں تو یہی ہو گیا نا کہ اللہ معاف کرے اتنے تھوڑے مہر 32 روپے, اور اس کو ہی سمجھا جاتا ہے کہ بس یہی مسنون مہر ہے اور یہی ایسے ہے, یہ بھی غلط باتیں. انشاءاللہ آگے مہر کی بات ہوگی تو پھر اس کے اوپر یہ ڈسکس کریں گے. اچھا پھر کیا خلع کی لیے عدالت میں جانا ضروری ہے؟ عدالت میں بھی جا سکتی ہے, کیونکہ حضرت عمر نے یہی فرمایا کہ خلع کی اجازت بھی دی, اور فرمایا کہ اگر قاضی کے پاس جائے یا نہ بھی جائے تو عورت خاوند کے ساتھ بھی معاملہ طے کر سکتی ہے اور قاضی کے پاس بھی جا سکتی ہے, دونوں صورتیں کر سکتی ہے, مگر بہتر یہی ہے کہ اگر عدالت میں چلی جائے. اچھا خلع میں کیا خاوند کی رضامندی ضروری ہے یا نہیں؟ نہیں, خاوند کی رضامندی ضروری نہیں, کیونکہ اگر خاوند راضی ہے تو پھر تو وہ طلاق ہی دے دے گا. اگر خاوند راضی نہیں بھی ہے تو عورت خلع لے سکتی ہے. جیسے آپ صلی اللہ علیہ وسلم نے حضرت ثابت سے سوال نہیں پوچھا تھا کہ تم دینا چاہتے ہو یا نہیں, بس فرمایا اس کو چھوڑ دو. تو خلع کیا ہے؟ کینسلیشن آف نکاح, فسخ ہو گیا, فاسین خو. ٹھیک ہے, اچھا اب خلع کے بعد کیا کوئی عدت ہے؟ ہاں جی, خلع کی عدت ایک حیض ہے, ایک حیض. ٹھیک ہے, پھر خلع کی جو عدت ہے وہ خاوند کے گھر نہیں گزارنی, اس لیے کہ آپ صلی اللہ علیہ وسلم نے ان کو ثابت بن قیس کی جو بیوی تھیں ان کو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم اپنے میکے چلی جاؤ, اپنے گھر والوں کے پاس چلی جاؤ. تو اس سے یہ بھی پتہ چلتا ہے نا, اگر یہ طلاق ہوتی پھر تو عدت خاوند کے گھر گزارنی پڑتی نا, تو جب خلع ہوتا ہے تو پھر وہ خاوند کے گھر نہیں رہے گی, ظاہر سی بات ہے وہ اس کے ساتھ رہنا ہی نہیں چاہتی. پھر اسی طرح کیا خلع میں آدمی رجوع کر سکتا ہے؟ نہیں رجوع کر سکتا, اس لیے کہ وہ آدمی کی مرضی سے تھوڑی ہوئی ہے, یہ طلاق تھوڑی ہے, یہ تو عورت نے خود خلع لیا, وہ اس کے ساتھ نہیں رہنا چاہتی تو پھر رجوع کرنے کا کیا سوال نا. رجوع میں تو یہ ہوگا نا وہ آدمی کی مرضی ہوگی, تو اس نے خلع لیا تو لیا ہی اس لیے کہ اس کے ساتھ رہنا نہیں ہے. اور خلع میں کوئی نہیں ہے کوئی حیض میں دے دے لے لے یا نفاس میں لے لے, وہ حیض نفاس میں بھی لے سکتی ہے. خلع کے بعد عورت کسی اور سے بھی نکاح کر سکتی ہے یا اپنے ایکس ہسبینڈ سے بھی کر سکتی ہے. ٹھیک ہے, یہ امید ہے کہ خلع کی ساری باتیں آپ کو سمجھ آ گئی ہوں گی. اچھا جی, اب ہم آگے چلتے ہیں. اللہ تعالیٰ نے فرمایا تِلْكَ حُدُودُ اللَّهِ, یہ اللہ کی حدود ہیں, یاد رکھنا یہ اللہ تعالیٰ نے لمیٹیشنز لگائی ہیں. اور یہ حدود اللہ کا مطلب کیا ہے؟ کہ یہ اللہ کے لاز ہیں. اور لیکن فرمایا گیا فلا تعتدوها, تم ان سے حد سے نہ بڑھنا, تم ان سے تجاوز نہ کرنا, ان کو کراس نہ کرنا. لیکن مجھے یہ بتائیں کہ ان لاز کا پتہ کس کو ہے کہ اس کو یہ پتہ ہوگا کہ ان کو کراس کرنا ہے یا نہیں؟ جس کو ان کا پتہ ہوگا تو وہی نہیں کراس کرے گا نا. اور ہماری تو 90% لوگوں کو ان کا پتہ ہی نہیں ہے, تو پھر وہ کیا ہو, اور نہ ہی کوئی اتنی ضرورت محسوس کرتا ہے کہ ہم اس کو جانیں. جب ایسے کوئی مسئلے آ جاتے ہیں نا تو ظاہر ہے لڑائی جھگڑے ہوتے ہیں، تبھی یہ طلاق کا مسئلہ آتا ہے، تو ویسے ہی انسان کا دن کا چین رات کا سکون ختم ہو چکا ہوتا ہے، تو پھر وہ کہاں یہ مسئلے سیکھنے کے لیے آئے گا؟ ان کا تو پہلے سے پتہ ہونا چاہیے، انسان کو معلوم ہونا چاہیے، عورت کو پتہ ہونا چاہیے میں نے کدھر رہنا ہے، میری عدت کتنی ہے، میرا میں کیا لے سکتی ہوں کیا میں نہیں لے سکتی، میرے رائٹس کیا ہیں اور میرے فرائض کیا ہیں، میری ڈیوٹی کیا ہے۔ تو اللہ تعالیٰ نے تو فرمایا یہ اللہ کی حدود ہیں، یہ کوئی معمولی بات نہیں ہے، ڈونٹ کراس دیم۔ وَمَن يَتَعَدَّ حُدُودَ اللَّهِ فَأُولَئِكَ هُمُ الظَّالِمُونَ، جو اللہ کی حدود کو کراس کرے گا وہی ظالم ہے۔ اب کتنے لوگ ظالم بنتے ہیں جب وہ یہ حدود کراس کرتے ہیں؟ کون سے آدمی ہیں جو لے جانے دیتے ہیں کہ ہاں ٹھیک ہے بھائی جو میں نے تمہیں دیا بھائی تم لے جاؤ؟ یا کون سے لوگ ہیں جو رجعی طلاق کو رجعی طلاق سمجھے اور اس کے بعد اچھے طریقے سے بسا لیں یا پھر فارغ کر دیں؟ نہ اچھے طریقے سے بساتے ہیں نہ فارغ کرنے والا کام کرتے ہیں، عورت کو لٹکی رہنے دیتے ہیں بیچ میں۔ پھر خلا کا بھی نہیں پتہ ہے عورتوں کو، اور اس میں بھی مہر سے زیادہ لینے کی اجازت نہیں، مکروہ ہے کہ مہر سے زیادہ رقم لے لے کوئی، صرف اتنا ہی آدمی واپس لے سکتا ہے جو جتنا مہر اس نے دیا تھا۔ تو اگر عورت آدمی کے ظلم و ستم سے یا اس کی بے توجہی سے یا اس کی بے رخی سے یا کوئی اور اس طرح کے مسئلے کی وجہ سے تنگ آ چکی ہے، تو کچھ مال دے کے اپنی خلاصی کرا سکتی ہے عدالت کے ذریعے بھی، یہ خلا ہو گیا۔ لیکن یہ اللہ کی حدود ہیں، ڈونٹ کراس دیم، یہ جو کراس کرے گا وہ ظالم ہو جائے گا۔ تو صرف قانون نہیں اللہ نے بتایا، ڈرایا بھی ہے کہ سن لو